چائے کا یہ ہے فیضا، یہ پاکستان ہمارا
زندہ باد،
زندہ ہمارا
ہے یہ میرا پاکستان زندہ باد،
زندہ ہمارا
ہے یہ میرا پاکستان.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين، اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، الصلاة والسلام عليك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله. مدنی چینل کے ناظرین الحمدللہ ایک نئے پروگرام کے ساتھ حاضر ہیں. اللہ کریم ہمارے وطن عزیز کو شاد و آباد رکھے، اس میں بسنے والوں کو شاد و آباد رکھے، اور اسی کے ساتھ اللہ کریم اس کی رونقوں کو دوبالا فرمائے اور دشمنوں کی میلی نظر سے وطن عزیز کی حفاظت فرمائے. ناظرین آج کے پروگرام میں بہت سی آپ کو چیزیں دکھانی ہیں اور بہت سی معلومات آپ تک پہنچانی ہے. آج کے پروگرام میں کیا چیزیں ہوں گی؟ معاشرے کے مثبت پہلوؤں کو اجاگر کرنے میں ایک شہری کی کیا کیا ذمہ داری ہو سکتی ہے؟ پاکستان کی تہذیب میں خرابیوں کی وجہ کیا ہے اور اس کا حل کیا ہے، اور وہ کیا عزم ہو سکتے ہیں کہ جنہیں لے کر کے ہم چلیں گے اور اگلی 14 اگست کو اپنا محاسبہ کریں گے کہ ہم نے کتنی حصے، کتنے فیصد ہم نے ان میں کامیابی حاصل کی ہے، اور اسی طرح پاکستانی لوگوں میں نا امیدی کیوں بڑھ رہی ہے، کیا اس کی وجوہات ہیں، ان پر بھی ہم رائے لیں گے اور غور کریں گے. اور اسی طرح پاکستانی معاشی یا اخلاقی بدحالی کا شکار ہے یا نہیں، کیا درست ہے کیا غلط ہے، اس کے بارے میں ہم جانیں گے. پروگرام میں ہمارے ساتھ تشریف فرما ہے نگرانی شورا مولانا ابو حامد محمد عمران اتاری. حضور کیسے ہیں آپ؟ ٹھیک ہیں
الحمدللہ رب العالمین علی کل حال.
ماشاء اللہ ماشاء اللہ، ادحک اللہ سنہ کا سیدی. سب سے پہلے حضور پاکستان کے حوالے سے میں چاہوں گا کہ کچھ آپ مدنی پھول ارشاد فرمائیں، اور پھر انشاءاللہ میں آپ سے سوالات کچھ آگے بڑھوں گا کہ پاکستان کی ایک خوبصورتی ہے، پاکستان میں آپ پیدا ہوئے ہیں، تو پاکستان کی کچھ خصوصیات کے حوالے سے کچھ آپ ارشاد فرمائیں.
الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین. پاکستان یہ اللہ پاک کے اس میں کئی بے شمار نعمتوں کا یہ گویا کہ ایک مرکز ہے. بہت ساری نعمتیں یہاں ہیں، اور اگر ہم ان نعمتوں کی قدر کریں تو یہ یقیناً نعمتوں کے بڑھنے کا ایک سبب بن سکتا ہے. موسم کے لحاظ سے دیکھیں، پہاڑوں کے لحاظ سے دیکھیں، سمندر کے لحاظ سے دیکھیں، آبشار چشمے اس لحاظ سے دیکھیں، اسی طرح گرمی سردی اور جو موسم کی جو اثرات ہیں اس کے لحاظ سے بھی دیکھیں، اسی طرح اگر ہم پھلوں کے لحاظ سے دیکھیں، تو ہر لحاظ سے دیکھیں تو ہمارا یہ ملک نعمتوں سے گھرا ہوا ہے.
ماشاءاللہ
ہر طرف نعمتیں نظر آتی ہیں. قدرتی طور پر جس کو جس خوبصورتیوں کا لوگ تذکرہ کرتے ہیں، جن خوبصورتیوں کے لیے لوگ کافی پیسہ خرچ کرتے ہیں، وہ خوبصورتیاں ہمارے یہاں ہیں. دنیا کے بڑے پہاڑ ہمارے پاس ہیں، تو اللہ پاک نے دیکھا جائے تو بے شمار نعمتیں عطا فرما. پھر عشق رسول کا جو انداز یہاں دیکھا جاتا ہے، مساجد یہاں جو ہیں، اذانوں کی آوازیں ہیں، قرآن کریم کی تلاوت ہے، حفاظ ہیں. پھر اسلامی تہوار کا جو ایک خوبصورت منظر ہمیں اپنے وطن عزیز میں نظر آتا ہے، مثال کے طور پر بقرعید. بقرعید کا جو ایک جو سمجھیں کہ اس کی ایک اپنی وہ انداز ہے. اپنے دنیا کے ملکوں میں کئی ایسے دنیا کے ممالک ہیں جن میں اس طرح کے انداز عموماً دیکھے نہیں جاتے. اور اسی طرح عید قربان کے ساتھ ساتھ یہ عید دیکھ لیں جو میٹھی عید کہلاتی ہے.
جی
تو اس کا بھی جو انداز ہے وہ اپنی مثال آپ ہے، 12 ربیع الاول
جی
ماہ میلاد. تو جو انداز جشن ولادت منانے کا آپ کو یہاں نظر آئے گا، جو محفل میلاد جس انداز پر، اور یہاں اس کا سلسلہ ہوتا ہے، چراغاں کا سلسلہ ہوتا ہے، جھنڈوں کا یہاں جو سلسلہ ہوتا ہے،
جوش و خروش سے
جوش و خروش ہوتا ہے. یہ آپ اس کو ملاحظہ کریں گے، یہ بھی سب یہ تقریباً ہمارے وطن عزیز کی سمجھے کہ ایک امتیازی باتیں میں بیان کر رہا ہوں.
سبحان اللہ،
دنیا بھر میں جشن ولادت منایا جاتا ہے، ہر ایک کا
اپنا
اپنا اپنا وہ انداز ہے. میرے وطن عزیز میں اس کے منانے کا اپنا انداز ہے. ایک تو یہ ہو گیا. پھر آپ غور کریں نا ماہ رمضان.
ہاں جی،
تو ماہ رمضان آپ دنیا میں کہیں بھی گزار لیں، یقیناً بعض جیسے مدینہ منورہ کے رمضان کی تو کیا بات ہے، مکہ واقعی ماہ رمضان کی تو کیا بات ہے، وہ ہماری عقیدتوں کے مراکز ہیں
بے شک،
اور دنیا اس طرف جاتی ہے ماہ رمضان گزارنے کے لیے، مگر اوور آل اگر ہم اس طرح ایک ملکی سطح کے اگر ہم گفتگو کرتے ہیں تو اعتکاف کے طور پر دیکھ لیجئے، سحر اور افطار کے طور پر دیکھ لیجئے، تو ماہ رمضان کا ایک اپنا جو ایک انداز ہے اور ایک لطف ہے، ذوق ہے، شوق ہے۔ اس میں یقیناً میں یہی کہوں گا کہ دعوت اسلامی کے دینی ماحول سے اگر وابستگی کے ساتھ میں بات کروں تو پھر یہ مزید اس میں آپ پلس کرتے چلے جائیں گے۔ تو اوور آل اگر دیکھا جائے تو وطن عزیز میں ایک دوسرے کا لحاظ ہے، کافی لحاظ ہے، یہ اس کو پتہ چلے گا جو ملک کے باہر رہ کر آیا ہے۔
اچھا،
ہاں، یہ بعض اوقات ہمیں چیزوں کا پتہ نہیں ہوتا اور ہم تبصرے کرتے ہیں اپنے ملک کے تعلق سے، جیسا کہ پچھلے کچھ سالوں پہلے قرآن میں کسی اسلام بھائی نے مجھے کہا تھا، کافی کم نگیٹو باتیں کی تھی اور باہر ملکوں کی پوزیٹیو باتیں کی تھی، تو میں نے ان کو پوچھا تھا کہ آپ کن کن ممالک میں گئے ہیں؟
اچھا،
کہا کہ میں گیا تو کہیں نہیں ہوں، تو میں کہا پھر آپ تبصرہ بنتا نہیں آپ کا۔
صحیح صحیح،
جب آپ نے جا کر دیکھا ہی کچھ نہیں ہے تو پھر آپ اتنا تبصرہ کیسے کر سکتے ہیں؟
بات ویلڈ نہیں رہی ان کی،
دیکھا ہی نہیں نا۔ اچھا، دیکھا تو خالی جا کر ہاتھ لگا کر آ گئے، ایسا بھی بازوں کا ہوتا ہے۔ تو اگر آپ کسی ملک میں رہے ہیں، گئے ہیں، یعنی میں نے کئی کئی کہہ سکتے ہیں کہ ایک ایسا وقت بھی آیا کہ دو دو تین تین ماہ یا شاید چار ماہ کا عرصہ تھا، آئی تھنک، اگر میں غلط نہیں ہوں تو شاید چار ماہ کا عرصہ تھا جو میں اپنے ملک سے باہر ہی رہا ہوں۔ یہ سارا چیزیں جو ہے نا وہ دیکھی ہوئی ہیں۔ تو اگر ہم اوور آل دیکھیں تو جو محبت، پیار، ایک دوسرے کا لحاظ،
جی،
ہمارے بڑے بزرگوں کا لحاظ، علماء مشائخ کا لحاظ، پھر جو اس طرح کی میں اگر بولتا چلا جاؤں تو شاید ایک تفصیل ہے،
اللہ اکبر،
والدین کے تعلق سے دیکھا جائے تفصیل ہے، پھر ایمان کے تحفظ کے مواقع اور معاملات یہاں ہمیں میسر ہیں، اس کی بھی ایک، یہ بھی ایک اپنی مثال آپ ہے ہمارا ملک، بچوں کی تعلیم و تربیت کے لحاظ سے جو آپشنس اور خوبصورتیاں یہاں پر موجود ہیں آپ کو کم ہی یہ نظر آئیں گی۔
صحیح،
پھر سروائیو کر لیتا ہے آدمی، عام آدمی، غریب آدمی بھی یہاں پر سروائیو کر جاتا ہے، گزارا کر جاتا ہے، ضرورت پوری ہونے میں بہت زیادہ دقت یہاں نہیں ہوتی، ورنہ باہر تو ضرورتیں پوری کرنا مشکل ہو جاتا ہے۔ اچھا، یہاں ایک کمانے والا بھی ہو نا تو گھر چل جاتا ہے۔
صحیح،
اور باہر ملکوں کے اندر شاید میجورٹی کنٹری کہوں تو بھی ہو سکتا ہے غلط نہ ہو،
صحیح،
کہ جب تک کہ فیملی کے تمام ممبر نہ کمائیں، روزگار نہ کمائیں، انکلوڈنگ بوڑھے ماں باپ بھی کچھ نہ کچھ کریں گے،
اللہ،
یا پھر ان کو گورنمنٹ کی طرف سے سبسڈی ملتی ہے،
صحیح،
مدد ملتی ہے،
ٹھیک ہے،
اور پھر یہ بچے اور بچوں کی امی اور یہ سارے مل جل کر وہ گھر کے بڑے چھوٹے سب مل کر کچھ نہ کچھ کام کاروبار روزگار کرتے ہیں، تب جا کر گھر چلتا ہے۔ لیکن یہاں سچ اس کا اتنا زیادہ وہ نہیں ہے، ایک آدھ یا دو بھی اگر گھر کے ہوں تو وہ بھی گھر چل جاتا ہے، سروائیو کر لیتے لوگ، وہاں تو سروائیو نہیں ہو سکتا، کرائے نہیں نکلتے اور بہت ساری چیزیں ہیں وہی پوری نہیں ہو پاتی، گروسری پوری نہیں ہو پاتی، تو پھر کہاں سے کام ہوگا۔ تو یوں اوور آل دیکھا جائے،
صحیح،
اب کوئی سننے والا کہے کہ یار اسے کوئی ملک وطن عزیز میں کمزوری یا خامی نظر آتی بھی کہ نہیں آتی؟
جی
دیکھیے، کمزوری خامی تو آپ کے اپنے گھر میں بھی، اگر میں آپ اپنے گھر کے اندر اس وقت موجود ہیں نا جہاں بھی مجھے دیکھو سن رہے ہیں،
جی،
تو خالی میں یہ کہوں نا کہ یہاں خامیاں نکالنا شروع کر تو شاید 420 خامیاں آپ اپنے گھر کے اندر نکال لیں گے،
صحیح،
یہاں تار نکلا ہوا ہے، پلک نکلا ہوا ہے، تو یہاں پر کلر اترا ہوا ہے، تو یہاں پر یہ اترا ہوا ہے، تو یہ کھڑکی صحیح بند نہیں ہو رہی، تو کنڈی صحیح بند نہیں ہو رہی ہے، فلاں یہ صحیح نہیں ہو رہا، تو نیچے یہ صحیح نہیں، یعنی گھر کی چار دیواری کے اندر کمزوری کہاں نہیں ہوتی۔
صحیح،
اچھا، گھر میں آپ وجود اپنا لے لیں، جو بھی دیکھنے سننے والے ہیں اپنا وجود لیں،
ٹھیک ہے،
5 فٹ کا، 5.5 فٹ کا، 6 فٹ کا وجود لیں اور دیکھیں کہ اس میں کہاں کا ویکنیس اور کمزوریاں، کہاں کا پرابلم ہے، تو زیرو پرابلم اور زیرو کمپلین پر آپ کا بدن نہیں چلتا تو یہ تو پورے کے پورا ملک ہے۔
صحیح،
لیکن ہے تو میرا نا،
ٹھیک ہے،
اگر اس کی زمین میں پرابلم ہے، اس کی دیواروں میں پرابلم ہے، اس کی کوئی چھت میں پرابلم ہے، اس کے دروازوں میں پرابلم ہے،
جی،
مگر یہ سارے پرابلم ہونے کے باوجود بھی یہ تو میں کہوں گا نا کہ یہ گھر میرا ہے،
گھر میرا ہے،
یہ وطن میرا ہے، یہ ملک میرا ہے،
صحیح،
اس کی کمزوریاں دور کرنے کی ذمہ داری بھی میری ہے، ایسا تو ہے نہیں کہ ہم کمزوری کی لیکن آج ہی کمزوری پر ڈسکس کرنے کی کیا ضرورت ہے، پورا سال برابر کرتے رہیں گے۔
صحیح،
اب جس بچے کی سالگرہ ہو یہ مسا کا تو والد صاحب کی سالگرہ ہے، بچے باپ کی، والد صاحب کی سالگرہ منا رہے ہیں، برتھ ڈے منا رہے ہیں، اور آج بچے کی سالگرہ منائی جا رہی ہے، یعنی والد صاحب کی سالگرہ منائی جا رہی ہے، بچے مل کر والد صاحب کا برتھ ڈے منا رہے ہیں، ٹھیک ہے، اب برتھ ڈے مناتے ہیں، ابو آج آپ کا برتھ ڈے ہے،
ہاں جی،
بہت بہت مبارک ہو آپ کو آپ کی برتھ ڈے، مگر ابو آپ میں یہ پرابلم ہے نا، آپ میں یہ پرابلم ہے نا، آپ میں یہ پرابلم ہے نا، آپ یہ پرابلم. آپ بولے گا یار میرے پرابلم بیان کرنے کے لیے تمہیں میرا آج کا ہی دن ملا تھا. تو کوئی بھی نہیں کرتا. کوئی سینس بھی تو کوئی چیز ہوتی ہے نا.
ہاں جی بالکل.
کوئی بھی نہیں کرتا. تو آج میرے آج یوں سمجھے گا آج ہمارے وطن عزیز کی برتھ ڈے.
صحیح.
ٹھیک ہے.
نو ڈاؤٹ
برتھ ڈے. تو آج تو ٹھیک ہے اگر اس میں کوئی پرابلم یا خامیاں ہیں تو اس کو آج ہی ڈسکس کرنا نمبر ایک ضروری نہیں ہے. اور اگر کہیں ڈسکس کرنی بھی ہے مجھے آج تو اس کو میں کسی اور انداز سے بھی کر سکتا ہوں جس سے مجھے موٹیویشن ملے گی.
بالکل.
نہ کہ میں ڈی موٹیویٹ ہو جاؤں گا. تو ہی اوور آل دیکھے تو الحمدللہ اللہ پاک نے وطن عزیز کو خوب نعمتوں سے نوازا ہے. ہاں جب ہم یہ کہیں گے کہ یار ملک میں یہ پرابلم ہے.
ہاں جی.
تو یہاں ملک سے مراد یا تو ہمارا سسٹم ہے.
ٹھیک ہے.
یا ہم خود ہیں.
ٹھیک ہے.
در و دیوار کا کیا پرابلم. ملک کیا مطلب پاکستان اگر کسی کا نام ہے.
ہاں جی.
چار دیواری کا نام پاکستان ہے. پوری زمین ہے, لینڈ ہے.
ہاں جی.
ٹھیک ہے. اب اس میں جو خوبیاں پیدا ہوئی ہیں, جو اس میں جو خرابیاں پیدا ہوئی ہیں, اس کا جو جو مطلب کہ اپنے اوپر لینا تو اپنے اوپر بھی تو لینا نا.
صحیح.
اب سگنل میں توڑوں, یہ سارے کام میں کروں, اور بہت ساری چیزیں میں کروں, پھر میں نیگیٹو کامنٹ بھی کروں.
اللہ پاک نے پاکستان کو بہت ساری خصوصیات سے بھی نوازا ہے. ثقافتی رنگ دیکھیں اس میں, اس میں اسلامی تہوار اگر ناظرین ہم دیکھیں تو بہت ساری چیزوں نے اس کو مطلب خوبصورت بنایا ہے. پاکستان کی خوبصورتی میں ان چیزوں کا بڑا کردار ہے. ایک رپورٹ ہے حضور ہمارے پاس, ایک کچھ فیکٹ اینڈ فگرز ہیں آپ سے وہ شیئر کرتے ہیں, اور اس میں پاکستان کی ثقافتی رنگ اور کچھ اسلامی تہوار سے متعلق ہمیں کچھ بتایا اور دکھایا جا رہا ہے. جی دکھائیے.
میرا وطن پاکستان بہت خوبصورت ہے. یہاں وطن عزیز میں کہیں داتا صاحب تو کہیں بہاؤالدین زکریہ, کہیں شاہ رکن عالم تو کہیں شہباز قلندر, کہیں شاہ عبداللطیف بھٹائی تو کہیں عبداللہ شاہ غازی کے مزارات کا صوفیانہ رنگ ہے, اور کہیں شاہی قلا, کہیں رنی کوٹ اور گوادر کا قلا اپنا ثقافتی رنگ ظاہر کر رہا ہے. وطن عزیز پاکستان میں ثقافتی اور مذہبی تہواروں کے تو الگ ہی رنگ ہیں. ہمارے ہاں رمضان میں عبادت, شب برات اور میلاد کے تہوار بھی خوب جوش و خروش سے منائے جاتے ہیں. پاکستان کی ثقافتی صورت خوبصورت رنگوں سے رونق افروز ہے. اس میں بلوچستان سے خیبر پختونخوا, سندھ سے پنجاب, اور آگے اسلام آباد, پھر گلگت بلتستان تک سب علاقوں کی قدرتی رنگوں والی خاصیت شامل ہے. پاکستان میں بسنے والے مختلف قبائل کے لوگوں سے وطن عزیز پاکستان کی ثقافتی حیثیت دیگر ممالک سے بالکل جدا گانا ہے. میٹھے میٹھے ہم وطنوں, ہمارا وطن وطن عزیز کی عوام اور ہماری تہذیب بہت خوبصورت ہے, لیکن گزشتہ کچھ برسوں سے ملک میں پنپنے والے منفی رویے, غیر ملکی اقوام کے طور طریقوں اور منفی رسم و روایات سے ہماری خوبصورت تہذیب کو نقصان پہنچ رہا ہے. اس کو روکنے کی سخت ضرورت ہے.
جی حضور, آپ نے یہ رپورٹ بھی ملاحظہ کی ہے, اور میرا آپ سے اس پر سوال بھی ہے کہ کہا جا رہا ہے کہ پاکستان کی تہذیب میں مغربی تہذیب کا یہ جو سایہ ہے یہ بڑھتا چلا جا رہا ہے. اب تو یہاں تک بھی اس طرح سے بھی سننے کو آ رہا ہے کہ لوگ اپنی جو تہذیب ہے اس کو نظر انداز کر رہے ہیں.
تہذیب طریقہ کار سے.
طریقہ کار کو.
مجھے اس میں ایسا لگتا ہے کہ اس میں بڑا جو کردار ہے
جی
یہ میڈیا کا کردار ہے.
ٹھیک ہے.
اب کسی قوم کو آپ کے ملک میں آپ کے کلچر کو ڈسٹرب کرنے کی ضرورت نہیں ہے کہ وہ آپ کے ملک میں آئے اور کچھ ایسا معاملہ ہو. میڈیا کافی ہے. اور ہمارے یہاں چونکہ غیر ملکی میڈیا کو دیکھنے, اب اس میڈیا کے ذریعے یعنی اس ویڈیوز کے ذریعے, چاہے اس کا نام ڈرامے رکھ دیں, اس کا نام فلم رکھ دیں, اس کا نام کوئی اور کلچر پروگرام رکھ دیں,
ٹھیک ہے,
اس کا نام کسی بھی قسم کی ان ممالک کی خوشی اور غمی کا مواقع رکھ دیں تو وہ کیا جاتا ہے.
صحیح.
اور کسی کی موت پر جو دیگر ممالک کے اندر جو انداز اختیار کیا جاتا ہے, اب ایسا ہو گیا کہ لوگ اس سال ثواب کے اجتماع کرنے کا جائے کینڈل جلا کر گزارا کر لیتے ہیں, موم بتیاں جلا لیتے ہیں. یہ سب باہر سے یہ سارے کلچر آ رہے ہیں, طریقہ کار آ رہے ہیں. تو اب چونکہ میڈیا کی وجہ سے سب کچھ ہو رہا ہے.
صحیح.
اچھا اب میڈیا کا فلو جو ہے نا
جی
جو موبائل تک میں پہنچ چکا, ٹھیک ہے, اور موبائل اب گھڑی کی صورت اختیار کر رہا ہے.
جی
ٹھیک ہے. اب گھڑی بھی کویا کہ موبائل کا کام کر رہی ہے, یعنی بالکل آپ کے وجود کے ساتھ گویا کہ چپک چکی ہے یہ چیزیں. تو اب یہ میڈیا کا جو فلو ہے جو انٹرنیٹ کے ذریعے, سیٹلائٹ کے ذریعے یا کسی اور میڈیم کے ذریعے, کہ جو آپ کے اور ہمارے گھروں میں, کسی کے بھی گھروں میں اگر جو داخل ہو رہا ہے اور ہمارے ہاتھ میں یہ پہنچ رہا ہے اگر ہم اس کو آن کرتے ہیں تو اب ظاہر ہے کہ اس کی روک تھام اتنی آسان نہیں ہے.
ٹھیک ہے.
अब नेट को, मीडिया को, इस फ्लो को शायद रोकना इतना आसान है, यानी कि आपको पता है कि यहाँ से सैलाब आना ही आना है,
ठीक है,
तो अब सैलाब को रोका तो नहीं जा सकता, वो बिल्कुल कहीं और से ही पानी बहता हुआ आ रहा है, कहीं से कोई और मसला हो जाएगा क्या, लेकिन इस सैलाब से आबादी को कैसे बचाया जाए
जी,
इसके लिए तो रोकथाम किए जाएंगे ना। तो अपनी कौम को इन तमाम तर जो गैर शरई, गैर अखलाकी तरीके कार
जी
जो आ रहा है, उससे इस कौम की कैसे हिफाजत की जाए, इसकी रोकथाम पर काम कर रहा है ना। मैं आपको जैसे कि रोकथाम पर काम करने में जहन साजी बहुत बड़ा एक है, खौफ खुदा, इसके रसूल और अपनी मकसद हयात को समझना, इस्लाम और दीनी तालीमात को समझना, जो मकसद आज़ादी है इसको बयान करना और ये सारी चीज़ें का बयान करते हैं, तो इन तमाम जो बयान करने से जब ये शुरू से आप बयान करते हैं लोग रुकते हैं, और ये क्यों पॉसिबल है मैं इसका भी बयान कर देता हूँ। ये पॉसिबल जैसे मैं अपनी ज़ात की बात करता हूँ, ठीक है,
सही।
अब जब मैं दावत इस्लामी में नहीं था तब भी मेरे घर में मेरी बर्थडे मनाई जाती थी,
सही,
और मुझे उसका माहौल पता है,
ठीक है।
मैं जब दावत इस्लामी में नहीं था तो मेरा कहाँ उठना बैठना था मुझे पता है,
ठीक है।
मैं जब दावत इस्लामी में नहीं था तो 14 अगस्त कैसे मनाता था मुझे पता है,
ठीक है।
मैं जब दावत इस्लामी में नहीं था 31 दिसंबर कैसे मनाते थे ये मुझे पता है, न्यू ईयर नाइट, ठीक है। इस तरह जब मैं दावत इस्लामी में नहीं था तभी मैं शादियों में मैंने शिरकत की, मुझे पता है कैसे करता था,
सही।
तो ये चंद मिसालें दी। अब ये जो मुझे मेरा पता है ना, इस तरह मेरे जैसे हजारों इस्लामी भाइयों को पता है कि वो माहौल में आने से पहले क्या थे, लेकिन आखिर क्या वजह है कि आज वो हजारों वो काम नहीं कर रहे जो कर रहे थे। डेथ मीन्स इट कैन बी चेंज, ये चेंज किया जा सकता है और चेंज किया गया है,
ठीक है।
आप अगर जहन साची करते हैं, समझाते हैं, बताते हैं, तो फर्क पड़ता है, डेफिनेट पड़ता है, यानी ये चेंजेस पॉसिबल हैं, ऐसा नहीं है। हम ये अपने इत्तेकाफ को देखते हैं, दावत इस्लामी का जो होता है, तो चूंकि प्लेट साफ करना, थाल साफ करना और खाना जाया होने से बचाने का हमारा एक पुराना एक मिजाज शुरू से चला आ रहा, मेरे सुन्नत भी देते रहे,
ठीक है।
तो अब 2-4 दिनों तक तो मुतकफिन का बड़ा अजीब व गरीब हाल होता है, खाने के जाया होने को रोकना बड़ा, ये बहुत बड़ा टास्क है। लेकिन मैं देखता हूँ कि 2-4-6 दिनों के अंदर ही इस्लामी भाई थाल साफ करके दिखा रहे होते हैं कि हमने थाल साफ कर, या तो धोकर पीने तक की चीजें हमें नजर आती हैं। तो विद इन अ वीक,
सही,
विद इन अ वीक, यानी कि 15 साल की आदतों को 5-6 दिनों में तब्दील करने के वाकयात मैंने देखे। अच्छा, ये मैंने नहीं देखे, मीडिया के जरिए ये हजारों लाखों आशिकान रसूल अपने घरों में बैठकर देखे हैं जो हम बताते हैं,
सही।
तो ये चेंजेस लाई जा सकती है,
ठीक।
अगर ये, अच्छा, ये जो चीजें हैं, तीन उंगलियों से खाना अंबिया कराम की सुन्नत है, तो कई इस्लामी भाई जो पहले चम्मच से, कांटे से, छुरी का इस्तेमाल करते थे, उन्होंने उसको छोड़ा है, ठीक है, क्योंकि कल्चर, ये मैं आपसे कल्चर डिस्कस कर रहा हूँ,
ठीक है।
तो कई ऐसे कल्चर हैं जिसका ताल्लुक ड्रेस से है, जिसका ताल्लुक आपके खाने पीने से है,
सही।
कई थे जो पहले खड़े खड़े ही खाना खाते थे, आज वो बैठकर खाना खा रहे हैं, ठीक है
जी, बिल्कुल।
अच्छा, ये सब हमारे हिस्सा है ना। कई ऐसे थे जिन्होंने अपने घरों में कुछ और ही फ्रेमें लगाई हुई थी,
हाँ जी,
आज उन्होंने अपनी फ्रेमें तब्दील कर दी है, मुकद्दस फ्रेमें लगाई है। एग्जाम्पल देना शुरू करूँ तो आई थिंक ये प्रोग्राम शायद एग्जाम्पल देते देते ही मेरा
सही
पूरा हो जाएगा। तो जो कल्चर, तहजीब, तरीके कार हमारा बदल रहा है और ये आएगा, इसको रोकना एक नामुमकिन तो मैं नहीं कहूंगा, लेकिन हम इस पर क्या डिस्कस करना,
सही,
जो इस जिस अंदाज से ये आ रहा है, जो हमारे बच्चियों में, हमारे बड़ों में, हमारे घरों में
जी,
ये जो कल्चर उतरा हुआ है, तो अभी आ तो रहा है, लेकिन हम इसको अपने पास आने से कैसे रोकेंगे,
ठीक है।
ये तो देखा, ठंड तो आएगी, अब ठंड से बचने के लिए क्या करना है, गर्मी तो आएगी, गर्मी से बचने के लिए क्या करना है, भूख तो लगेगी, खाना खाने के लिए क्या करना है, ये सारे इंतजाम तो करने हैं ना। और इतना तो सेंस है कि आज रात सोने से पहले भी घर वाले सोच कर तो सोते हैं ना कि सुबह नाश्ते में क्या बनाना है,
बिल्कुल ऐसे ही है।
नाश्ता बनाने के बाद सोचते तो है ना कि लंच में क्या बनाना है,
इसमें क्या बनाना
है? और बाजों ने पूरे हफ्ते का मेन्यू लगाया हुआ ना, पता है ना कि क्या बनाना है, तो सोचने की सलाहियतें खत्म तो नहीं हुई हमारे। हम ये हफ्ता हफ्ता 10 दिन बेटी पैदा होती है सोचना शुरू कर देता है कि इसकी शादी कैसे करूंगा,
हाँ जी,
इतना तो आगे का सोच रहे होते हैं, लेकिन जो सोचने का इसका नहीं सोच रहे होते, कि ये जो आ रहा है सैलाब और ये आधा नंगा कल्चर जो माशरे में उतर रहा है, इसको रोकने और इससे अपने आप को और अपने इस माशरे को बचाने के लिए हमें क्या क्या इकदाम और तदाबीर करनी है।
ठीक है,
इसके लिए दावत इस्लामी के जरिए एक मॉडल आपको दिया गया है कि ये पॉसिबिलिटी है और ये किया जा चुका है। ऐसा नहीं क्या, ये थ्योरी नहीं है।
सही,
ये वो थ्योरी है जिसका प्रैक्टिकल दावत इस्लामी करके दिखा चुकी है सोसाइटी को, और इसकी एग्जाम्पल्स हजारों नहीं लाखों की तादाद में ऑल ओवर द वर्ल्ड मिल रही हैं। यूके में रहने वालों को भी ये एग्जाम्पल मौजूद है,
ठीक है,
ठीक है, अमेरिका में रहने वालों के लिए एग्जाम्पल्स मौजूद हैं, एशिया में, अफ्रीका में, ये जितने आप बड़े आजम के नाम लें इनमें ये एग्जाम्पल्स कहीं ना कहीं मैं आपको बयान कर सकता हूँ कि मौजूद हैं। तो जहाँ जिन ममालिक से ये कल्चर आ रहे हैं जो हमारे कल्चर को डिस्टर्ब कर रहे हैं, उन ममालिक में भी दावत इस्लामी ने अपने इस्लामी दीनी कल्चर को दिखा दिया कि यहाँ भी पॉसिबिलिटी है उसको इख्तियार करने की। ये तो इस्लामी जमहूरिया पाकिस्तान है, यहाँ क्या मुश्किल है,
क्या बात है, क्या बात है। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए इन बातों पर। एक और हुजूर
समझाने की जरूरत है बस, वज़क्किर फ़इन्ना ज़िक्रा तन्फ़ुल मोमिनीन, ये वर्ड जो है ना यार कुछ नहीं हो सकता।
सही,
ये मैं आज अपने नाजरीन को अर्ज कर दूं, ये जो जुमला है ना यार कुछ नहीं हो सकता, मेहरबानी करके ये जुमला अपनी डिक्शनरी से निकाल दें।
ठीक है
यार, कोई फर्क नहीं पड़ेगा भाई। क्यों फर्क नहीं पड़ेगा यार, कोई छोड़ो यार, क्यों छोड़े भाई, आप ट्राई तो करें, आप तो कोशिश करें ना। आप बोले यार क्या फायदा, सबसे पहला फायदा ये कि अगर आप इस्लाह उम्मत पर काम करेंगे तो सबसे बुनियादी फायदा ये भी है कि आपको इसका सवाब मिलेगा। आपको सवाब मिलना क्या ये फायदा कम है कि कोई अगर नहीं भी बदलता तो आपको कोशिश करने का सवाब मिलेगा। वज़क्किर फ़इन्ना ज़िक्रा तन्फ़ुल मोमिनीन, इसको याद कर लें तो समझाओ कि समझाना मुसलमानों को फायदा देता है।
ठीक है हुजूर, एक और सवाल है मेरा आपसे और मैं चाहता हूँ कि इस पर आप रहनुमाई करें। ये जो योम आज़ादी, इस दिन के पीछे बहुत सारी ऐसी कुर्बानियां हैं, बहुत सारी ऐसी चीजें हैं कि जिसके बाद ये वतन हमें मिला, तो एक शहरी का क्या किरदार होना चाहिए इस मामले में, आप क्या इरशाद फरमाएंगे कि वो किस तरह से सेलिब्रेट करे या किस तरह से इन चीजों को लेकर के आगे बढ़े।
देखिए, इसको सेलिब्रेट करने के तरीके दावत इस्लामी ने भी बयान किए हैं कि आप महफिल नात करें, कुरान खानी करें, आप नात खानी करें,
ठीक है,
फातिया खानी करें, जो हमारे आशिकान रसूल आज़ादी की इस पूरी तहरीक में शहीद हुए हैं, कुर्बानियां दी हैं,
ठीक है,
इनको याद करें, इनके इसाले सवाब की सूरत बनाएं, कुरान करीम की तिलावत के जरिए शुक्राने के नफल अदा करके, जैसे शुक्राने के नफल का कहा गया था, रोज तो नहीं ना कहा जा रहा भाई, 14 अगस्त है भाई, क्या करें, शुक्राने के दो नफल पढ़ लें, अच्छा ठीक है पढ़ लिए, और क्या करें, रोजा रख लें, शुक्राने में रोजा हो जाएगा, चलो भाई रख लिया, और क्या करें, नाथानी कर लें, लोगों को जमा करना है, एक जगह गैदरिंग करनी है, अब क्या करें भाई, ये भी हो गया,
ये भी हो गया,
अब क्या करें, जो खिलाफ शरा काम है उसको छोड़ दें, बाकी आए क्या करना है बताएं, नेकी के काम है, गुनाह से बचने के काम है, तो इससे खुशी करने के, सेलिब्रेट करने के कई तरीके और कई जरिए मौजूद हैं। वो किया जा सकता है, असल में दुनिया के कई मुल्कों में इंडिपेंडेंस डे जो मनाए जाते हैं ना, वो वीडियोस के जरिए आते हैं हमारे पास।
सही,
और हम समझते हैं कि ये इंडिपेंडेंट, अब इंडिपेंडेंस डे आज़ादी का दिन मनाने का जो तरीका है, हर मुल्क ने अपना अपना कल्चर डेवलप किया हुआ है,
ठीक है,
हमें अपने कल्चर को लेकर चलना चाहिए और अपने इस्लामी निज़ाम को ही लेकर चलना चाहिए।
ठीक है हुजूर, कहा जाता है, एक सवाल है कि इस वक्त हम मुआशी नहीं अखलाकी बदहाली का ये शिकार है, आपकी इस मौजू पर आपकी क्या राय है, क्या ऐसा ही है कि मुआशरे के अंदर ये मुआशी चीज़ें हैं या फिर अखलाकी जो चीज़ें हैं ये हमें नुकसान पहुंचा रही हैं, हमारे वतन को नुकसान पहुंचा रही हैं, आपकी इस पर क्या राय है? इसमें
सब दो इसमें टॉपिक चलने के, ये हमारा जो माशरा ये ज्यादातर माशी खराबी का शिकार है या अखलाकी खराबी का शिकार है?
हाँ जी, यूं कर,
ये दो अलग टॉपिक है
जी,
इस पर बात की जा सकती है।
ठीक है,
और असल जरूरत किस चीज की है, मेरे नाकिस अकल में असल जरूरत अखलाकी खराबी को दुरुस्त करने की ज्यादा जरूरत है।
ठीक है,
असल अखलाकी खराबी की वजह से हमारी माशी खराबियां हुई हुई हैं। यानी मैं चूंकि एक इंडस्ट्रियल लाइन से मैं वाबस्ता रहा हूँ और मैन्युफैक्चरिंग लाइन से
میں بلونگ کرتا رہا ہوں اور ملک کو آرڈر ملنے کے تعلق سے میں کافی انوالو ہوں کہ باہر سے پاکستان کو آرڈر ملے کاروباری کہ ہم یہاں مینوفیکچرنگ کریں اور بھیجیں. ابھی ہماری بعض اوقات بددیانتی، ہماری بے ایمانی، ہماری مس کمٹمنٹ اور اس طرح کی اور چند کمزوریوں خرابیوں کی وجہ سے خود ہمارے یہاں پرابلم ہوا. اچھا پھر لوگوں کے کام کرنے کے انداز اتنے مطلب کہ عالی شان ہیں
جی.
کہ کرنا ہی نہیں ہے کام،
اچھا
آنا ہی نہیں ہے ٹائم پر، آئے دن چھٹی کر لینی ہے، آئے دن بہانے کر لینے ہیں، یہ کر لینا ہے، وہ کر لینا ہے، پھر چوری کر لینی ہے، یہ وغیرہ وغیرہ کر لینا ہے، سی سی ٹی وی کیمرہ بھی تھک جاتا ہے پکڑتے پکڑتے نا، اس کے اوپر کپڑا ڈالنے میں کتنی دیر لگتی ہے، لوگوں کی آنکھوں پر کپڑا ڈال دیتے ہیں تو کیمرہ ہے تو پھر بھی کیمرہ ہے، اس کو سی سی ٹی وی کیمرے والے کو اگر 2% دے دیا جائے تو بھی وہ ساری چیزیں چھپا لے گا.
ایسے ہی
اس کی وجہ سے جو ہماری معیشت خراب ہوئی، ہماری انڈسٹری خراب ہوئی، پھر یہ چوری کی لائٹیں، چوری کا یہ، چوری کا وہ، تو اس سے جو پھر چیزیں مہنگی ہوئی. امیر سنت نے جو ایک بات بیان کی کہ جناب یہ پرتشدد انداز تو یہ
جی،
یہ تو ریلی تو ریل وغیرہ وغیرہ جو بھی ہمارے نظام ہوتا ہے، توڑ پھوڑ کا نظام ہوتا ہے وغیرہ وغیرہ، یہ سب اخلاقی خرابیوں کو ایڈریس کرتی ہیں چیزیں کہ ہمارے اخلاقی طور پر ہم ایسے ہو چکے ہیں اور ہم اپنی چیزوں کو توڑ پھوڑ کر کے اب اس کا پورا امپیکٹ جو ہے نا آپ کی معاشی خرابی پر پہنچا.
صحیح ہے،
اگر آپ ہمارے اخلاقی معاملہ درست ہو جائیں تو مارکیٹیں تو موجود ہیں، بازار تو موجود ہیں، چیزیں تو موجود ہیں، اور کرنا آتا ہو اور اسلام و دین کے مطابق کرے تو آدمی کہاں کی کہاں نکل جائے گا.
ٹھیک ہے،
میں آپ کو اس میں لے جاؤں جب ہجرت ہوئی، صحابہ کرام نے ہجرت کی مدینہ منورہ کی طرف، تو حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ بھی انہیں ہجرت کرنے والوں میں شامل تھے.
ٹھیک ہے،
اور نبی پاک صلی اللہ علیہ وسلم نے جو بھائی چارے کا رشتہ بنایا انصار اور مہاجر
جی
کا، مہاجرین کا، تو جو حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ کے ساتھ جن کی ترکیب بنی تو انہوں نے اپنے چیزیں دینا شروع کی کہ بھائی یہ میرا، یہ آپ کا، یہ میرا، یہ آپ کا، یہ تو بے مثال انداز تھا انصار صاحب کرام علی مردوان کا.
ٹھیک ہے،
تو جب سیدنا عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ کی طرف انہوں نے کچھ چیزیں بڑھائی تو آپ نے فرمایا کہ مجھے ان چیزوں کی ضرورت نہیں ہے.
صحیح،
مجھے ان چیزوں کی ضرورت نہیں ہے، مجھے آپ صرف یہ بتا دیں کہ بازار کہاں ہے.
ٹھیک ہے،
مجھے بازار کا پتہ بتا دو. وہ بازار کی طرف چلے گئے اور ہمارے سامنے کے صحابہ کرام میں سب سے امیر صحابی حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ ہیں.
بالکل،
تو اسی طرح حضرت امام اعظم کی تجارت دیکھیں، حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی تجارت دیکھیں، تو اس طرح اور بزرگوں نے جن کی، حضرت یونس بن عبید رحمۃ اللہ تعالیٰ علیہ کا بڑا نام ہے، اور بھی کئی بزرگوں کا بڑا نام ہے.
صحیح،
جن میں امام غزالی علیہ رحمٰن نے کئی بزرگوں کا ذکر کیا ہوا احیاء العلوم میں. تو یہ سب بازار کے اندر یہ جو ان کی معیشتیں اور ان کی جو یہ معاشی ترقیاں تھیں، اس کے پیچھے ان مسلمانوں کے اخلاق تھے، ان مسلمانوں کا کردار تھا، ان مسلمانوں کی کمٹمنٹ تھی. اور نبی پاک صلی اللہ علیہ وسلم نے جو تجارت کے اصول بیان فرمائے، ایک گلے میں اپنے دستے مبارک داخل فرماتے ہیں اور جب ہاتھ گیلے ہوتے ہیں تو آپ فرماتے ہیں کہ یہ کیا ہے،
فرض
کی گئی کہ یہ رات کو اوس پڑی تھی اس وجہ سے اسی طرح کی ہے
جی،
اور یہ مال گیلا ہو گیا تو آپ نے فرمایا کہ پھر گیلے کو اوپر کیوں نہ رکھا
جی،
اور آپ کا یہ فرمانا جو مال بیچی ہے اس میں عیب اور اس کا عیب نہ بتائے وہ ہم میں سے نہیں ہے
جی.
اس طرح اور دھوکے کے تعلق سے، ملاوٹ کے تعلق سے، ناپ تول میں کمی کے تعلق سے، جو دین اس طرح رشوت کے تعلق سے، سود کے تعلق سے، جو کچھ اسلام کے احکام بیان ہوئے ہیں اور ہماری بد اخلاقی کی وجہ سے ہم ان سب کو اختیار نہیں کر رہے، جس کی وجہ سے بے انتہا ہماری معیشت کو نقصان پہنچا. اگر ہم اپنے اخلاق درست کر لیں اور جو اسلام و دین نے معاشی نظام ہمیں دیا ہے اور کمانے کے جو طریقے کار ہمیں بیان کیے ہیں کہ جو ایماندار نہیں اس کا کوئی دین نہیں.
ٹھیک ہے،
دیکھیں کتنی مطلب امپورٹنٹ بات بیان کی جا رہی ہے.
بے شک،
تو یہ جو ساری چیزیں ہیں، کسی کے پیشانی پہ لگے نماز کے نشان سے دھوکا نہ کھانا
جی،
یہ دیکھو کہ وہ بازار میں کیسا ہے، یہ بزرگوں کے اقوال ملتے ہیں ہم سب کو. تو یہ جو چیز ہے، یہ سب اخلاقی خرابی اگر ہماری ختم ہو جائے نا، اور ہم اخلاق کا جو ٹاپک ہے یہ چھوٹا نہیں ہے.
صحیح،
یہ صرف مسکرا کر ملنے کا نام نہیں ہے اس نے اخلاق، صرف مسکرا کر گلے ملنے کا نام نہیں ہے، ایک مسکرانے ہی کا نام اخلاق نہیں ہے. اگر یہ اخلاقیات میں شامل ہیں، اخلاقیات کا ٹاپک بہت بڑا ہے، ایون کہ حیا بھی حسن اخلاق کے موضوع میں لیا گیا
جی،
ہے.
بالکل،
تو یہ اگر دیکھا جائے تو اگر ہماری اخلاقی جو خرابیاں ہیں
جی
اس سے قابو پا لیا جائے تو انشاءاللہ ہماری معاشی خرابیاں جو ہے نا وہ دور ہو سکتی ہیں. یہ میری جو ناقص عقل میں آتا ہے وہ میں نے عرض کیا ہے.
ٹھیک ہے ماشاءاللہ. یعنی بہترین آپ نے جو ایک رائے اپنی دی ہے اس کو بھی ہم شامل کر رہے ہیں. ناظرین کی کچھ کالز بھی بتایا جا رہا ہے کہ ہمارے پاس آئی ہیں. جی کال دیجیے.
نگران شورا کی بارگاہ میں میں نے کچھ عرض کرنی ہے کہ یہ جو 14 اگست ہر سال آتا ہے ہم مناتے ہیں, ہمیں کوئی نصیحتوں کے مدنی پھول دے کہ ہم کوئی عزم کریں کہ آج 14 اگست آیا ہے تو ہم کوئی بڑا ایک عزم کریں, کوئی نیت ہے کریں, ٹارگیٹ لیں, ہم اس طرح خراج تحسین پیش کریں اپنے ہیروز کو. تو یہ بچے کیا بڑے بھی باجے بجا کے پتہ نہیں کہ کس چیز کا خراج تحسین پیش کر رہے ہیں. ایسا لگتا ہے کہ بس کسی جانور کی آواز نکال رہے, انسان ہو کے کسی جانور کی آواز نکال. میں نام نہیں لینا چاہ رہا. تو یہ میرا خیال ہے کہ باہر والے ان کی حرکتوں کو دیکھ کے مطلب ہے کہ ہنستے ہوں گے کہ یہ ان کو دیکھ کے حالت دیکھے ان کی. تو ہمیں کوئی ایسی مطلب ہے ہماری تربیت فرمائے کہ ہم کوئی عزم کریں, بے نمازی ہے نمازی بن جائے, کوئی کردار کی تبدیلی کسی کے اندر آ جائے, کوئی مطلب ملک کی تعمیر کے لیے کوئی بندہ کام کرے, کوئی جاب کر رہا ہے یا کسی طرح بھی سروس دے رہا ہے تو اس کے اندر تبدیلی آئے, اس طرح کوئی ہمارا ذہن بنائے.
جی حضور کیا فرمائیں گے؟
میں نے ابھی تو تھوڑی دیر پہلے جو ابھی جو ڈسکس کی آئی تھنک کہ اس میں کافی چیزیں
کور کی ہیں
اور آ چکی ہیں. اور اب اس کا تعلق جو ہے نا, اب یہ جو کہہ رہے ہیں کہ ایسا کیا کریں, تو اب معیشت کی بات کہہ رہے تو صبح جلدی کام شروع کر رہے ہیں اور رات جلدی بند کر دیں.
ٹھیک ہے,
آپ کو فرق نہ پڑے تو کہیے گا.
ٹھیک ہے جی,
صبح جلدی مارکیٹیں کھولیں.
صحیح ہے.
ابھی چند دنوں پہلے کی بات ہے کہ میں جامعۃ المدینہ میں میرا بیان تھا صبح 9:15 کے آس پاس.
ٹھیک ہے,
میں صبح گیا ہوا تھا وہاں کورنگی کی طرف, واپسی آتے آتے وہ پھر یہاں حبیبیہ مسجد جو ہے یہاں پر بھی میری حاضری تھی جامعۃ المدینہ میں. تو واپسی آتے آتے میں بازار سے میرا گزر ہوا تو دکانیں بند پڑی ہوئی تھیں. تو میرے ساتھ جو تھے میں نے کہا یار یہ دیکھو 12 بج رہے ہیں, 12:30 کے آس پاس کتنے کو بجے ہوں گے.
صحیح.
میں نے کہا یار مارکیٹیں بند ہیں, اب یہ مارکیٹیں کھلیں گی تو پھر وہ سرکار صلی اللہ علیہ وسلم کی حدیث یاد آ گئی کہ دعا صبح کے وقت برکت عطا فرما.
جی.
اب صبح کے وقت میں تو ٹھیک ہے, نوکر ایسا نہیں ہے کہ ٹریفک نہیں تھی, جو کئی فیکٹری کے ہیں وہ تو کھلتی, کیونکہ اصل میں کوئی بینکنگ ٹائم اور اس طرح کے اور ٹائم بھی اسی طرح چل رہے ہوتے ہیں.
صحیح.
تو ایسا نہیں کہ بالکل نہیں ہے, لیکن بہت بڑا حصہ جو ہے نا وہ دیر سے کھلتا ہے. ہو سکتا ہے یہ زیادہ تر کراچی لاہور اس طرح کے علاقوں میں
جی
زیادہ ہو. تو ایک تو یہ کر لیا جائے, اور جو بیکار قسم کی زندگی ضائع کرتے ہیں ہمارے نوجوان فٹ پاتھوں پہ بیٹھ کر ادھر ادھر, تو کوئی کرنے والے کام کریں, اپنے مقصد کو سمجھیں.
ٹھیک ہے,
ہنر سیکھیں, کوئی سکلز پیدا کریں. اب بیٹھے بیٹھے خالی کہنا کوئی کام ہی نہیں ہے, کام کیوں نہیں ہے؟ آئے دن گھروں میں الیکٹریشین کی ضرورت ہوتی ہے.
صحیح.
کوئی اچھی سی دکان کھول کر الیکٹرک کا کام کرے, کتنا بہترین خوبصورت کام ہے الیکٹریشین ہونا. کیا کوئی آپ اس کو کیا معمولی کام سمجھتے ہیں؟ یعنی یوں سمجھیے کہ آپ جس محلے علاقے میں الیکٹریشین کے پاس ٹائم نہیں ہے,
ایسے ہی
پلمبر کے پاس ٹائم نہیں ہے, اچھے کارپینٹر کے پاس ٹائم نہیں ہے, اچھے ٹیکنیشین کے پاس ٹائم نہیں ہے, اچھے اے سی بنانے والے کے پاس ٹائم نہیں ہے, اچھی چیزیں بنانے والے کے پاس آج ٹائم نہیں ہے. میں آپ کو بتا رہا ہوں اپنے ملک کی بات, باہر تو ہے ان کے ڈیمانڈ بالکل مجھے پتا ہے.
صحیح.
لیکن خود ہمارے ملک کے اندر ٹائم نہیں ہے, ان کو ملتے ہی نہیں ہے. یہ ہمارے جو نوجوان جو باتیں کرتے ہیں, میں ایسے آپ کے سامنے کئی انڈسٹریل بڑے انڈسٹریل لوگوں کو بطور وٹنس کھڑا کر سکتا ہوں.
صحیح.
کر سکتا ہوں انشاءاللہ تعالی, جو اس بات کے لیے باقاعدہ ایک زبان ہوں گے کہ ہمارے پاس اتنی جاب خالی ہے مگر ہمیں آدمی نہیں مل رہا. یہ لوگوں کو حیرت ہوگی, ابھی جاب ہے ہی کہاں.
جی
بھائی, ان کو جو جاب وہ جو جاب آفر کر رہے ہیں وہ جاب آپ کو کرنے کی آپ کی اہلیت ہی نہیں ہے. یعنی کہ جاب کو مطلب وہی تھوڑی کہ چوکیدار تو آپ بھی نہیں بنیں گے.
صحیح.
تو یہ ایسا نہیں ہے, مطلب جابس ہیں فیکٹری کے اندر, بہت جاب ہیں, میں آپ کو صحیح بتا رہا ہوں بہت جاب ہیں, مگر جس قابلیت اور صلاحیت کا کچھ تو آتا ہو نا یار.
صحیح.
کچھ تو آتا ہو نا. اب کوئی بھی سیٹ سکھانے کی تو تنخواہ نہیں دے گا نا. جی آپ بے روزگار ہیں. اچھا, او ہو, آئیے آئیے آئیے, ہم نے بے روزگار ہوں گے تو فیکٹری کھولی ہے, آئیے ہم آپ کو سکھاتے ہیں. اچھا کتنی سیلری لیں گے؟ 25,000. نہیں نہیں 50. اچھا آپ کو میں سکھانے کے 50,000 روپے دوں نا؟ جی 50,000 تو جو میرے گھر کا خرچہ 50,000 روپے ہے, تو 50,000 تو سیلری میں لوں گا. اچھا اچھا, تو مطلب آپ آئیے, آپ ہمارے پاس جاب کیجیے.
جی.
اور ہم آپ کو
काम करना सिखाएंगे और आपको 2-3 साल बर्दाश्त करेंगे और आपको महीना 50,000 रुपए हम देंगे। बहुत खूब, आप मेरी जगह पर आकर बैठ जाइए। समझ रहे आप
जी?
नहीं मतलब
ऐसा नहीं,
अच्छा सर्टिफिकेट दिखाएंगे, फेक सर्टिफिकेट है। इनको बोलो कि इतना तुम पढ़े लिखे हो, एक इंग्लिश में अपनी एप्लीकेशन लिख दो, वो भी किसी टाइप से लिखवा कर लाए होंगे, वो भी किसी से लिखवा कर लाए होंगे। यानी कि ग्रेजुएट लड़का भी, मैं तो उसको चोट कर रहा हूँ, ग्रेजुएट लड़का भी अपने हाथों एक इंग्लिश में अपनी जॉब एप्लीकेशन प्रॉपर नहीं ले सकता, अपनी CV तैयार नहीं कर सकता, अपना बायोडाटा तैयार नहीं कर सकता, किसी से तैयार करवाते हैं या नेट पर जाकर देखते हैं कि यार क्या क्या चीज है,
क्या बनाया था उसने,
हाँ ये सब देखते हैं। ठीक है, ये मैं इनको क्यों कह रहा हूँ, ग्रेजुएट को
क्यों
है? इनको इसलिए कह रहा हूँ कि इन्होंने अपनी ग्रेजुएशन तक ना कुरान सीखा, ना नमाज सीखी
सही,
ना इबादत सीखी, ना अकायद और नजरियात को दुरुस्त करने की इन्होंने कोशिश की, ना अखलाकियात को इतना इख्तियार किया, कुछ भी ना किया। ठीक है, वो तो रह गया।
ठीक है,
100% में नहीं बात करते, मैं जनरल बात कर, वो रह गया। मगर मेरे भाई, जिस पर तुमने पूरे मतलब के 22-23 साल गुजार दिया आपने, उसी को मैंने फोकस किया है कि उसके बाद भी आप एक एप्लीकेशन अपनी नहीं लिख पा रहे। दैट मीन्स आपने ये अरसा भी जो अपना तालीम के नाम पर गुजारा है, ये खेल में और अजीब और गरीब किस्म के दोस्तों में रहकर गुजार दिया, आपने माँ बाप की फीसें दे दी सारी दे दी
सही,
तो तरबियत तो नहीं हुई ना। इसलिए आज मतलब के ऑफिशियल्स टाइप के जो एजुकेशन से रिलेटेड लोग हैं
जी,
वो खुद कहते हैं कि ये जो मार्कशीट है ना
जी
और जो सर्टिफिकेट है, ये इनकी आज तक की तालीम पर खर्च होने वाली रकम की रिसिप्ट है, रसीद है। ये इनके टैलेंट का है, 100% का नहीं कहता,
ठीक है,
मगर है ऐसा। और ये बाकायदा इस पर टॉप, इस पर कॉलम लिखे गए हैं, इस पर आर्टिकल्स लिखे गए हैं, इस पर मजामीन लिखे गए हैं
सही,
इस पर लेक्चर्स मौजूद है जो मैं कह रहा हूँ आपको। तो अब ये ना इधर कह रहे ना उधर कह रहे
जी,
तो अब ऐसी सूरत हाल के अंदर स्किल्स भी नहीं आ रही है, तो लैंग्वेज भी नहीं आ रही है,
ठीक है,
इवन के ड्राइविंग तक नहीं आ रही है, जो 2 नंबर का लाइसेंस अगर है भी तो यहाँ तो नाबीना को लाइसेंस मिल जाए क्या कह सकते हैं, नाबीना बैठ के फोटो खींचा ले और उसको क्या पता है नाबीना है, ठीक है, उसको जाकर ट्रेनिंग थोड़ी देनी, तो वो फोटो लाइसेंस आ गया, एक बुबाल का कर रहा हूँ, ठीक है। तो अब मतलब कि ये सारा या गुंगो से इंटरव्यू ले लिया जाएगा, तो नाबीना से ड्राइविंग टेस्ट ले लिया जाएगा, ये सिर्फ समझा रहा हूँ कि ये सब चीजें क्या घर बैठे हो रही होती है,
मोटिवेशन है आपकी तरफ से,
ये सब घर बैठे हो रही होती है। तो सलाहियत तो ना रही ना
सही,
काबिलियत तो ना रही
सही,
टैलेंट तो ना रहा
ठीक है,
कुछ भी ना रहा। मेरा यहाँ लाहौर के अंदर बहुत बड़ा इज्तिमा किया था हमारे इस्लामी भाइयों ने शोबा तालीम के तहत, तो काफी कॉलेज और यूनिवर्सिटी के स्टूडेंट आए थे, मैं कह रहा आप इमामत कोर्स कर लो,
ठीक है,
थोड़े मुस्कुराने का अंदाज था इनका भी, कानानो फैदान मदीना कह सकते हजारों स्टूडेंट्स थे,
ठीक है,
और क्योंकि वहाँ बहुत बड़ा एक एजुकेशन हब है वो पाकिस्तान के, अगर उसमें देखा जाए तो जिन कॉलेज यूनिवर्सिटीज काफी हैं
सही,
मैंने इमामत कोर्स कर लो, दावत इस्लाम में आपको इमामत कोर्स करा दिया इतने अरसे में, अल्लाह पाक ने चाह तो इतना मैं जरूर कह सकता हूँ बेरोजगार नहीं रहेंगे।
वाह,
आप कुछ चाहते हैं कि यार इमाम ऐसा पढ़ा लिखा होना चाहिए,
ठीक है
भाई, इमाम को हम इस तरह आपकी तरह तो पूरा ग्रेजुएट हो शायद ना करवा सके, आपने तो ग्रेजुएट किया हुआ ना, आप इमाम संभाल लो भैया,
बहुत बेहतरीन।
और बाज औकात आप जैसे इमाम बन जाओगे तो शायद आपकी जॉब में इतनी सैलरी नहीं मिलेगी जितनी आप शायद यहाँ आपकी अर्निंग हो जाएगी।
वाह,
एक इस तरह के
बेहतरीन,
मतलब ये समझाने के लिए मैं कह रहा था। तो मैं ये सिर्फ अर्ज करूंगा अपने मंसूर भाई
जी, जी
मेरी कॉल आई तो मैं अपने इस्लामी भाइयों से स्पेशली अपने नौजवानों से, मैं कल इतने बजे उठूंगा, आप ये कहकर आज सोएंगे, अब नहीं उठ सके, मैं कल रात इतने बजे सो जाऊंगा, कल रात आई आप इतने बजे नहीं सोए, मैं आपके पास इतने बजे आ जाऊंगा, आप इतने बजे नहीं आए, मैं इतने बजे इतने बजे खाना खा लूंगा, आप इतने से बजे आपने खाना नहीं खाया, ये सारे कमेंडमेंट जो किए ना आपने खुद से किए, राइट, आपने खुद से कमेंडमेंट किए ना कि मैं इतने बजे ये कर लूंगा, इतने बजे कर लूंगा। जो शख्स अपने आप से किया हुआ कमेंडमेंट और वो कमेंडमेंट, वो माहिदा, वो वादा, वो इरादा जिसमें किसी को भी दखल अंदाज है ही, दखल है ही नहीं किसी का, किसी का इन्वॉल्वमेंट है ही नहीं, आपने खुद ही करना था, खुद ही उठना था,
तो जो शख्स अपने आप से किए गए कमेंडमेंट, अपने आप से किए गए इरादे, अपने आप से किए गए वादों को पूरा नहीं कर पा रहा, आप मुझे बताइए वो किस तरह अपने लिए कामयाबी के ख्वाब देख रहा है। मैं सिंपल सी बात मैंने आपसे की हुई है, अगर हम किसी चौक पर जाकर चाय पीने वाले 3-4 बजे वाले को कहते हैं कि यार भाई क्या कर रहे हो 3:30-4 बजे चौक पर क्या कर रहे हो, घर जाओ तो पूछता है यार घर जाके क्या करूंगा। ठीक है, अच्छा अब वो जाकर सो गया, उसको घर वाले उठाते, उठो, क्या उठो, क्या करूंगा, उठकर कहाँ जाऊंगा, अब बताइए जब क्या करूंगा, कहाँ जाऊंगा, कोई काम ही नहीं है, कोई मकसद ही नहीं है, कोई मिशन ही नहीं है, कोई एम्बिशन ही नहीं है। तो फिर हम कहेंगे यार मुल्क में रोजगार नहीं है, मुल्क में ये नहीं है, मुल्क में वो नहीं है। भैया करोड़ों तकरीबन मेरा ख्याल है 24 करोड़ ना, 24 करोड़ के आसपास का ये मुल्क है
जी,
मोर और लेस 24 करोड़ के आसपास का ये मुल्क है, और क्या सारे बेरोजगार हैं, माज अल्लाह कमा रहे हैं, अच्छा खासा कमा रहे हैं, जाकर हम सोसाइटी देखें, जगहें देखें, चीजें देखें, इतनी महंगी हो रही है। ठीक है मानता हूँ परचेजिंग पावर से बहुत बाहर चीजें निकल जाती है, लेकिन लोग कर तो रहे हैं ना, कमा तो रहे हैं ना।
बिल्कुल,
तो ये मेरी दरखास्त है कि अपने लिए इन तमाम तर चीज़ों को पैदा करें। और जब मुझे अब्दुल हबीब भाई ने पूछा था कि आप इस तरह की कोई बात कह दें, तो मैंने कहा था कि ईमानदारी इख्तियार करें और झूठ ना बोलें
कारोबार में,
अपनी जिंदगी में।
ठीक है,
ईमानदार हो जाएं और झूठ ना बोलें।
सही,
अल्लाह पाक ने चाहा तो आगे आपको क्या फर्क नजर आ जाएगा।
क्या बात है, अल्लाह पाक हमें इन बातों पर अमल करने की तौफीक अता फरमाए। नाज़रीन, फर्द से अफराद बनते हैं और अफराद से ही मुआशरा बनता है। तो अल्हम्दुलिल्लाह दावत इस्लामी जहाँ पर इस तरह से ये अफराद की इस्लाह के लिए अपने इकदाम कर रही है, तो इसका मकसद मुआशरे को बेहतर बनाना है। अल्लाह पाक हमें इन बातों पर अमल की तौफीक अता फरमाए। नाज़रीन, कुछ तासुरात हैं हमारे पास, ओवरसीज पाकिस्तानी जो हमारे अहले वतन हैं उन्होंने कुछ अपने जज्बात का इजहार किया है, क्या है वो आइए देखते हैं।
मेरा नाम असद अली है, मेरा नाम रवानदर रहने वाला और मेरा 4 साल तो मुकीमा मलेशिया में पाकिस्तान में 14 अगस्त से खुशकिस्मत अपने माँ बाप का इंतजाम दिन मना रहे हो, असि बहुत कोशिश कर रहे हैं लेकिन सब हर साल
मैं पिछले 1.5 साल से अमेरिका में मुकीम हूँ। सबसे पहले सब बहन भाइयों को जश्न आज़ादी मुबारक हो। सब सहूलतों के बावजूद हम पाकिस्तान को मिस करते हैं, क्योंकि पाकिस्तान आज़ाद मुल्क है, वहाँ पे दोस्त रिश्तेदार बहन भाई खुशी गमी में मुश्किल वक्त में बर वक्त यकजा इकट्ठे हो जाते हैं। जब इंसान पहली दफ़ा ज़िंदगी में बाहर मुल्क किसी में जाके पांव रखता है, तब उसको अपने मुल्क, अपने वतन, अपने बहन भाई, अपने रिश्तेदारों का एहसास होता है।
मैं पिछले 30 साल से कुवैत में हूँ, कौन सी ऐसी सुबह नहीं कि जिस दिन अपने वतन अजीज को याद ना किया हो।
मेरा नाम मोहम्मद सलीम है, मलेशिया में मैं 12 साल से जश्न आज़ादी का सिलसिला है पाकिस्तान में। आप सब लोगों को मुबारक हो, बहुत अच्छा वतन है, बहुत खूबसूरत है, और जितनी आसानियां उस वतन के अंदर हैं दीनी काम करने की दूसरी कंट्रियों में नहीं होती।
मेरा नाम मोहम्मद उमैर है और मैं मैनचेस्टर से बात कर रहा हूँ। सबको मेरी तरफ से 14 अगस्त मुबारक। यकीन करें बाहर के ममालिक में आके अपने मुल्क से दूर होके, अपने फैमिली से, अपने दोस्तों से दूर होके अपने मुल्क की बड़ी कदर होती है। स्पेशली जब हम जो अर्ली डेज होते हैं, जब उसमें आते हैं पहला दूसरा जो फर्स्ट 2 मंथ 6 मंथ स्पेशली होते हैं, उसमें आपके कोई दोस्त भी नहीं होते, अहबाब भी नहीं होते, दोज आर वन ऑफ द डिफिकल्ट डेज टू लिव। और अपने मुल्क की बड़ी कदर, मुल्क की वैसे ही यहाँ पे आके आपको कदर ज्यादा हो जाती है। पता नहीं हर किसी से यहाँ पे आप किसी से पूछेंगे वो कहेगा पाकिस्तान से आपको बहुत प्यार है।
मुझे अमेरिका में आए तकरीबन 17 साल हो गए, पाकिस्तान में मेरा बचपन गुजरा है, वहाँ की यादें, वहाँ के मौसम, लहलहाती फसलें बहुत याद आती हैं, अपनों की याद आती है, फैमिली की याद आती है, भाइयों की याद आती है, और खुसूसन वालदेन की याद आती है। कोई फौत हो जाए और आप वहाँ पहुँच नहीं सकते, उनका आखिरी दीदार नहीं कर सकते।
मेरा नाम नदीम है और मैं ओमान के शहर सलाला से हूँ। मेरी ये दिली दुआ है कि हमारे मुल्क पाकिस्तान को अल्लाह पाक हमेशा खैरियत से और कायम दायम रखे, आमीन।
मेरा नाम गुलाम चिलानी है, मैं अमेरिका के शहर शिकागो से बात कर रहा हूँ। अल्हम्दुलिल्लाह जश्न आज़ादी तमाम अहलियान वतन को बहुत बहुत मुबारक हो। पाकिस्तान का मतलब क्या, ला इलाहा इल्लल्लाह, کون ہمارے رہنما محمد رسول اللہ صلی اللہ علیہ وسلم.
ماشاءاللہ ماشاءاللہ حضور، یہ جذبات آپ نے ملاحظہ کیے ہیں
اس پر؟ انہوں نے کہا نا کہ بس وہ کوئی فوت ہو جائے، یعنی یہ جب بھی اس طرح کا ایک واقعہ آتا ہے تو مجھے میرا ایک واقعہ تازہ ہو جاتا ہے. جب میں ساؤتھ افریقہ میں تھا، چند سالوں پرانی بات کر رہا ہوں، اور میرا باقاعدہ جدول بنا ہوا تھا، تو اس میں اچانک مجھے میسیج آیا کہ اماں جو میری خالہ تھی یہ ایمرجنسی میں اسپتال میں ایڈمٹ ہو چکی ہیں، اور جو پوزیشن بتائی تھی وہ پوزیشن ایسی تھی کہ جیسے کہ امید نہیں تھی. اب میں ساؤتھ افریقہ میں ہوں،
صحیح،
تو اب میں کیا کروں؟
ٹھیک ہے،
تو میں نے کہا یار مجھے بس اب نکلنا ہے. تو پھر ٹکٹ وغیرہ ہم نے کروا. اب ٹکٹ اب ایسا تو ہے نہیں کہ نکلنا ہے، میں ایئرپورٹ جاؤں تو جہاز کھڑا ہوا ہے، پائلٹ انتظار کر رہا ہے، ایسا تو ہے نہیں. ٹکٹ کرائی تو بھائی فلائٹ، فرسٹ فلائٹ یہ ہے. اچھا آپ کہاں؟ تو جناب یہ دبئی لینڈ ہوگی. تو میں دبئی سے فرسٹ فلائٹ یہ ہے کنیکٹنگ.
صحیح.
اب یہ اتنا لمبا ڈیوریشن تھا، اور مجھے یاد ہے اس رات عبدالحبیب بھائی لائیو تھے، اور میں ساؤتھ افریقہ سے لائیو ہوا تھا،
ٹھیک ہے،
پریٹوریا لوڈیم سے، اور اس وقت بھی مجھے مطلب مجھ سے ضبط نہیں ہو رہا تھا کہ کہیں مطلب وہ ایسا ہوتا تھا کہ جیسے یہ کہہ رہے تھے کہ ہم پہنچ ہی نہیں سکتے وغیرہ. میں کہا یار کیا ہو جائے گا، اللہ بہتر جانتا ہے. اب وہ ایسی کیفیت تھی کہ چلو فلائٹ میں بیٹھ گیا. اب جیسے ہی میں فلائٹ میں بیٹھا،
صحیح،
کہ میری اماں کے تعلق سے جو مجھے پتا چلا، تو جیسے ہی میں فلائٹ میں بیٹھا تو اس وقت مجھے میسج آ گیا کہ امیر السنت کی جو ہمشیرہ بہن تھی ان کا انتقال ہو گیا. یہ اسی دن کی بات کر رہا ہوں. اب میں نے کہا یار دیکھو ایک ویسے ایمرجنسی کیس ہے، اور یہاں تو یہ تو پتہ ہی نہیں تھا یہاں پر یہ ہو گیا، لیکن اب کیا ہوا نا، اس جنازے میں تو میں شرکت نہیں کر سکا کیونکہ مجھے پہنچتے گھنٹوں نکل گئے. لیکن یہ الگ بات ہے کہ اماں میری ہاسپٹل میں ایڈمٹ تھی، میں ہاسپٹل پہنچ گیا، اماں گھر بھی آ گئی،
صحیح،
لیکن ایک رہ گیا. تو وہ جو کیفیت ہوتی ہے نا، جو گھنٹوں کیسے گزارے گا بندہ، دن کیسے گزارے گا، یہ ہوتا ہے. تو دوسرے شہر میں رہیں تو رہنا مشکل ہو جاتا، دوسرے ملک میں آئیں تو آنا مشکل ہو جاتا ہے. یہ چیزیں تو یقیناً ہوتی ہیں. بندہ خوشیوں میں تو بھی چلو تھوڑا بہت وہ لے لیں، لیکن یہ جو ماں چلی گئی، والد چلے گئے، اس طرح ہو جاؤ بیٹا یا بیٹی باہر ہو اور احساس و جذبات بھی زندہ ہو، ورنہ تو ٹھیک ہے یار میں باہر ہوں اب میں نہیں آ سکتا، ٹکٹ وغیرہ پر اب تدفین کر دو، یہ بھی ہوتا ہے، یا یہیں سے کہہ دیا جاتا بیٹا تو رہے ہم لوگ سب کچھ کر لیں گے، مگر وہ جو اس کے احساس اور اس کے جو نشانات رہ جاتے ہیں نا دل و دماغ کے اوپر، یہ باہر والا بہتر سمجھتا ہے کہ یار یہ ہو کیا گیا میرے ساتھ. اور بھی کئی فیلنگس ہیں باہر، یہ صحیح کہہ رہے ہیں، باہر والوں کی فیلنگس جو ہے نا وہ جدا ہے، یعنی ہمیں مطلب ہر چمکتی چیز سونا نہیں ہوتی،
ایسے ہی ہے.
اچھا پھر کہتے ہیں نا ایسے سونے کی بالی کس کام کی، تو کان کی پتلی کاٹ دے،
صحیح،
یہ کان یہ جو لو، اگر جو عورت کان عورت ہی پہنتی ہے، مرد کے تو جائز نہیں ہے،
جی جی،
عورت اب سونے کی بالی تو پہن رہی ہے، لیکن ایسی سونے کی بالی کیا پہننا جو یہ کان کی جو لو ہے یہی کاٹ دے، یہی پھاڑ دے، یہی کٹ جائے، وہ کس کام کی؟
صحیح بات ہے.
تو یہ ہوتا ہے کہ ہر چمکتی سونا نہیں ہوتی. اچھا بعض اوقات فور دا ٹائم بینگ آپ کو ایسا لگتا ہے کہ میں ایک اچھے کمفرٹ زون میں آ چکا ہوں، مگر وہ کمفرٹ زون نہیں ہے، وہ کچھ ہی عرصے کے اندر اندر آپ کو وہ اتنا انکمفرٹیبل ہونا شروع ہو جاتا ہے
جی
کہ مت پوچھے بات. تو اس دقت، اس تکلیف، ان پریشانیوں کو جو بندہ فیس کر رہا باہر
جی،
تو اس کو اگر کمپیریزن کرتے تو اس کے مقابلے میں یہاں کم دقت ہے، یہاں آپ کی تکلیفوں کو شیئر کرنے والے آپ کے ساتھ موجود ہیں،
ایسے ہی ہے،
وہاں تو ہے ہی کوئی نہیں جو آپ کے شیئر کر سکے، وہاں بولنے کی پوزیشن میں بھی نہیں ہوتے کہ میں اس طرح پریشان ہوں، اس طرح تکلیف میں ہوں.
بالکل
بڑا ہے کمپلیکیشن ہے. اللہ پاک ہمیں مطلب ہمارا ایمان سلامت رکھے، ہمارے وطن عزیز کو اللہ پاک سلامت رکھے.
آمین یار.
اور اس میں جو میں صحیح یہ بات بھی کہنی نہیں چاہیے حقیقت، کیونکہ وہ جو باہر نکلنے کا جو رجحان ہے نا، یہ ہمارے معاشی مسائل ہیں
جی،
زیادہ تر کسی اور وجہ سے بھی لوگ باہر جاتے ہیں، گھریلو پریشانی ہوتی ہے، کوئی اور ہوتی ہے، تب بھی چھوڑو یاد رہنا ہی نہیں ہے،
ہاں جی
باہر چلے جاتے ہیں. تو یہ ایک الگ ہے، مگر یہ اس کی اسٹوری کم ہے.
ٹھیک ہے.
بڑی جو اسٹوری ہے نا یہ معاشی مسائل ہیں کہ یار یہاں روزگار کی کمی کے ساتھ ساتھ آمدنی کم ہے وغیرہ وغیرہ. تو اس میں میں یہی تمنا ہی کریں گے، اور جو اس کے ذمہ داران ہیں
جی،
ہم ان کے تعلق سے یہی کہہ سکتے ہیں کہ مہربانی کریں یہاں پر جو پے اسکیل ہے
جی
اس کو بہتر کر. میں پوری پے اسکیل کی ڈیٹیل ہے، دنیا کا سب سے اچھا پے اسکیل کن کن ملکوں کے اندر، وہاں بھی تو تنخواہیں دی جا رہی ہے نا.
صحیح.
हमारे पे स्केल फिर भी कम है, जो एक तनख्वाह का जो एक मियार है ना वो कम है। तो इसकी एक वजह, इस वजह से भी हमारे यहाँ, मैं सबका नहीं कहता लेकिन एक तादाद है जो अमीर अमीर होती जा रही है, मिडिल मिडिल ही है, गरीब गरीब ही है। आगे बढ़ने के मौके चूंके कम मिल रहे हैं,
सही है,
ये हो जाता है। अच्छा, दूसरा जो मैं आज के प्रोग्राम के तवसुत से ये बात करूंगा, बाहर टैलेंट मौजूद है,
ठीक है,
डॉक्टर बाहर मौजूद है, यहाँ के डॉक्टर बाहर चले गए, यहाँ के लोग बाहर चले, यहाँ का आईटी एक्सपर्ट बाहर चला गया,
ठीक है।
अच्छा, इसको कहते हैं ब्रेंड ड्रेन हो गया है, और ठीक ठाक ब्रेन जो है वो ड्रेन होता चला जा रहा है हमारे मुल्क से, ये एक अच्छी खबर नहीं है,
सही
है। अच्छा, जब उस ब्रेन को हम यहाँ बुलाते हैं इनकी किसी भी एक्सपर्टिस को सामने रखते हुए,
ठीक है,
तो उस ब्रांड को, उस लोगों को जो वहां पर फैसिलिटेट किया गया, वहां जो उनको प्रोटोकॉल मिला, वहां जो वो देखते रहे,
सही,
उसको ये किसी हद तक तो यहाँ का कंप्रोमाइज कर सकते हैं मुल्क और वतन की मोहब्बत में, लेकिन फिर बहुत ज्यादा चीजें हैं वो भी फिर एफोर्ड नहीं कर पाते। तो फिर इस तरह की चीजों को, यानी हम कहते हैं कि राइट पर्सन फॉर द राइट जॉब, ये हमारा बिल्कुल सही नारा है, ये दुनिया भर के प्रिंसिपल है, राइट पर्सन फॉर द राइट जॉब बट राइट फैसिलिटी, यानी इनको उस तरह की सहूलियात भी तो दी जाए। अब अंधेरा कर आप किसी अच्छे से अच्छे राइटर को कहें कि ये मुझे कलम भी दे दी है, मुझे कागज भी दे दिया है, आप बहुत अच्छे राइटर हैं, आप लिखें, अंधेरा कर दिया कमरे के अंदर, बोला आप लिखो, अब मैं अंधेरे कमरे में कहां से लिखूं, ऐसा ही है, अंधेरे किताबें ना हो तो मैं अपनी याददाश्त पर लिखूंगा, अंधेरा करके मुझे कहते कि मैं लिख कर दूं तो अंधेरे में मैं कैसे लिखूंगा भाई,
सही,
तो आप मुझे उजाला तो दे,
जो बेसिक नीड है,
तो बेसिक नीड है वो तो दें, तो कुछ पैसे, तो ये मतलब ओवरऑल है, हमें अपने आप को भी संभालना चाहिए कि मैं यहाँ रहकर अपने मुल्क की तामीर और तरक्की में अपना हिस्सा मिलाऊं,
ठीक है,
और अपने अंदर ईमानदारी, दयानतदारी, मेहनत, लगन, ये मैं इन चीजों को पैदा करूं, ये स्कूल कॉलेज यूनिवर्सिटी से ये तालीम चलेगी,
सही है,
ये मतलब ये एक दिन के प्रोग्राम में नहीं हो जाएगा,
ठीक है,
ये घर से चलेगी, और इसके साथ साथ अपनी नेकी तकवा इबादत को अपने साथ रखें और हुनर पैदा करें, विल स्किल सोर्स और कलेक्टिव और एक इज्तिमाई तौर पर काम करना है तो बेस्ट लीडरशिप,
ऐसे ही
ये चार बहुत मेन अनासिर हैं कि जिनसे कौमें तरक्की कर जाती हैं।
ठीक है, आपकी गुफ्तगू में आपका टारगेट जो बाहर जाने वाला शख्स है वो है, ये वो शख्स है कि जो इसको भेज रहा है, जैसे वालिद की हैसियत से वालिद देखता है कि मुझे तो मुआशी तौर पर मसाइल हैं, बच्चा इस चीज का एक ज़हनी तौर पर प्रिपेयर नहीं है लेकिन एक नीड है फैमिली को, तो आपकी जो सारी गुफ्तगू है ये एक वालिद के लिए है या एक उस बच्चे के लिए?
सबके लिए, बाज़ औक़ात वालिद नहीं चाहते कि तुम बाहर जाकर थोड़ा कमा कर ले,
ठीक है
लेकिन वो भी शायद इस बात को नहीं जानते कि ये बाहर जाकर या मेरा भी रहेगा कि नहीं रहेगा।
हाँ जी,
नहीं, कुछ चीजें ऐसी हैं जो बहुत ज्यादा कम्प्रोमाइज हो जाती है, इस वक्त हमें उसकी समझ नहीं पड़ती।
अल्लाह अकबर,
कई ऐसे हैं जो बाहर चले गए वो वापस आना चाहते हैं, माँ बाप नहीं आने दे रहे, कई ऐसे हैं जो जाना चाहते हैं माँ बाप नहीं जाने दे रहे, वो माँ बाप समझते हैं कि चला जाएगा तो क्या होगा पीछे।
जी,
तो एक मिली जुली सी कैफियत है,
ठीक है,
और यकीनन जिनको जिनका बाहर रोजगार के लिए जायज तरीके से जाना जायज ही है,
ठीक है,
ये थोड़ी मना किया जाएगा,
सही है,
कि ये तो मतलब कोई नाजायज काम तो नहीं कह रहा, लेकिन ये कि अगर आप बाहर चले भी गए, 1 करोड़ से ज्यादा पाकिस्तानी मुल्क से बाहर हैं,
ऐसा ही है,
ठीक है ना, अगर चले भी गए तो वहां भी अपनी इस्लामिक और अपनी नेशनल वैल्यूज को संभाल कर रखें,
सही,
आप जहां भी जाए बताएं मैं पाकिस्तानी हूँ,
ठीक है,
आप जहां भी रहे आप ये प्रूफ करें कि मैं एक मुसलमान हूँ, अपने मुसलमान होने और अपने पाकिस्तानी होने पर फखर करें, इस्लाम मुसलमान होना तो फखर करना ही करना है, मैं मुसलमान और मुझे क्या मतलब इससे बड़ी नेमत क्या मिलेगी कि मैं ईमान वाला हूँ,
बेशक
अपने वतन अजीज की मोहब्बत का भी ये तकाजा है कि आप जहाँ रहें आप अपनी नेशनल वैल्यूज के साथ भी है, क्योंकि हमारी कल्चर वैल्यूज जो है ना नेशनल वैल्यूज ये बहुत अच्छी है जो शरीयत के मुताबिक है।
सही, पाकिस्तान की जो आबादी है इसमें एक तादाद है जो नौजवानों पर मुश्तमिल है, एक रिपोर्ट और एक फिगर है और उसके साथ कुछ चीजें हैं, आइए देखते हैं।
पाकिस्तान की कुल आबादी आज की तारीख में 24 करोड़ 14 लाख से ज्यादा है। आबादी के लिहाज से पाकिस्तान दुनिया का पांचवां बड़ा मुल्क है। अक़वामे मुत्तहिदा की रिपोर्ट के मुताबिक पाकिस्तान की 64% आबादी 30 साल से कम है। अफरादी क़ुव्वत के लिहाज से पाकिस्तान का दुनिया में छठा नंबर है। पाकिस्तान में करीब 7 करोड़ 30 लाख अफराद बतौर अफरादी क़ुव्वत में शामिल है। ये एक बहुत बड़ी तादाद अफरादी क़ुव्वत है जिसे मुल्क के मुख्तलिफ शोबों में इस्तेमाल करके पाकिस्तान बहुत तरक्की कर सकता है।
अब ये देखिए 64% आबादी जवानों की आप कह सकते हैं, 64% ये बहुत बड़ा फिगर होता है और आबादी के लिहाज से भी देखें तो एक बहुत बड़ा फिगर है। और करोड़ों लोग जो है ना वो हैं कि जो अफरादी कुव्वत में शुमार किए जाते हैं।
जी
हमारे पास शायद हमारे मुल्क में 7 करोड़ से ज्यादा वो फिगर मुझे याद पड़ता है जिसे अफरादी कुव्वत के तौर पर ऑन रिकॉर्ड बयान किया जा सकता है।
सही,
ये अफरादी एक मुल्क की अफरादी कुव्वत होती है, औरतें भी होती हैं, बच्चे भी होते हैं, बहुत सारे लोग होते हैं।
ठीक है,
लेकिन एक होता है भाई इसके बाद इस मुल्क के बाद मैन पावर कितना है। जैसे मैं ऑर्गेनाइजेशन के तौर पर बात करता हूँ तो मैं कहूँगा मैन पावर कितना है।
ठीक है,
तो पाकिस्तान का मैन पावर कितना, तो पाकिस्तान का मैन पावर भी जो है ना वो भी 7 करोड़ से ज्यादा, अगर मैं भूल नहीं है तो इसको फिगर के तौर पर इसको बयान किया जाता है।
सही,
फिर इसकी आबादी के लिए यानी यूं समझिए कि दुनिया में किसी कंपनी को अगर पाकिस्तान के अंदर
जी
अगर अपनी इंडस्ट्री लगानी है तो वो ये देखेगा कि यहाँ पर लोग कितने आबाद है कि मेरी चीज बिकेगी कितनी। तो पाकिस्तान दुनिया भर के लोगों के लिए एक ऐसा मुल्क है कि जहाँ लोग अपना बिजनेस खड़ा कर सकते हैं, बिजनेस कर सकते हैं, लेकिन वही चीजें हो कि उनको वहां पर करने के लिए इस तरह के मौके और पैदा किए जाए।
ठीक है,
यहाँ पर जो आपने जो रिपोर्ट बयान की है इसमें अगर मैं अपनी कुछ राय नाकिस सी राय अर्ज करूंगा तो ये टैलेंट है हमारे मुल्क का, ये हमारे मुल्क के सोर्सेस हैं, रिसोर्सेस है जो हमारे पास मौजूद हैं। कमी है तो टैलेंट हंटिंग की कमी है, कि इन सलाहियतों को निकालना और इन सलाहियतों को मुख्तलिफ शोबों में यूटिलाइज करना। हमारे यहाँ मतलब कि वोकेशनल ट्रेनिंग की बाकायदा एक सूरत तो बनी हुई है लेकिन डेफिनेटली इनकी जो यूटिलाइजेशन है, इनकी जो प्लेसमेंट है, इनको इनकी जगहों पर जो रखने का जो काम है वो हमारे यहाँ इतना हो नहीं पा रहा। अब मैं नहीं जान मुझे नहीं मतलब मैं चलो अगर थोड़ा बहुत जानता भी हूँ तो अब इस पर मैं क्या तबसरा करूंगा कि यार ये क्या प्रॉब्लम है, कहाँ प्रॉब्लम है। कुछ प्रॉब्लम्स तो ऐसे जो नजर आ रहे हैं, दिखते हैं बिल्कुल, मतलब कि वो कहते हैं अजहर मिन शम्स हैं, बिल्कुल सूरज की तरह रोशन है, सूरज की तरह ये वाजे हैं। अब दोपहर के सूरज में मैं कैसे कह सकूंगा यार रात है। कुछ चीजें बहुत वाजे है, नजर आती है, इसको किसी भी इंफॉर्मेशन की जरूरत नहीं है, ये बाकायदा एक नजर आती है चीजें यार। तो ये भी एक वजह है कि हमारे यहाँ बहुत सारी सलाहियतों का जो खून हो रहा है और फिर एक बेमकसद सी जिंदगी गुजार रहे, क्योंकि ये भी एक कौम है ना, इस कौम को भी एक मतलब के डायरेक्शन की जरूरत है। अब वालिद की तरफ से डायरेक्शन ना मिलना या मिलना, अच्छा टीचर्स उस्ताद की तरफ डायरेक्शन का मिलना या ना मिलना, और जो लोग जो सोसाइटी के अंदर ऐसा रोल रखते हैं कि डायरेक्शन मिलना ना मिलना, इसी तरह हुकूमत की सतह पर, रियासती सतह पर, इदारती सतह पर, बहुत सारी सतहों पर सोचना, तो ये जो सोचना है, फिर इसी पर निसाब का सोचना है, कैरिकुलम का सोचना है, और फिर इसको लाना है, स्किल्स के लिए मुख्तलिफ मौके प्रोवाइड करने हैं, इसको आसान करना है, इसको सस्ता करना है, बासलाहियत नौजवानों को और मौके देने हैं ताकि रोजी और रोजगार और रिस्क के मामले में जितना कंफर्टेबल अंदाज कंफर्ट जोन मिलेगा उसी कदर मुल्क ही तरक्की करेगा ना। कुछ कंपनीज होती हैं जो के बाकायदा अपने यहाँ मुलाजमीन को एक प्लानिंग के तहत 4-5 साल के लिए वो सहूलियत देती हैं कि आम आदमी परेशान हो जाता है कि यार ये कंपनी क्या काम कर रही है। इसकी बाकायदा रिपोर्ट्स आपको मिल जाएंगी अगर आप सर्च करना चाहें, मैंने रिपोर्ट्स देखी हैं कंपनीज की कि उन्होंने अपने थाउजेंड्स ऑफ एम्प्लॉयज को कंपनी लेवल पर बात करा और उसको किसी और सतह पर कॉपी पेस्ट करना चाहें तो एज यू विश, कि उन्होंने अपनी कंपनीज को इस अंदाज से लिया कि अपने एम्प्लॉयज को इन्होंने 2-3-4-5 साल पर तक वो फैसिलिटी वो सहूलत दी, माशी तौर पर, फैमिली के तौर पर, माशी तौर पर चीजों को फ्री किया, इनको इतना इजी किया। एक इस तरह की रिपोर्ट्स एक से कई ज्यादा मैं आपको बयान कर रहा हूँ, वो मिलती है कि अगर उन कंपनियों ने अपने इस तरह एम्प्लॉयज पर 1 अरब 2 अरब या 3 अरब रुपए की इन्वेस्टमेंट की है 3-4 साल 5 साल के अंदर, तो इसके रिटर्न में इन्होंने कई अरब रुपए कमाए, वो रिटर्न इनको मिल जाता है। और ये बाकायदा ये पूरी एक साइंस है। अब मेरे मुल्क के 64% जवान और नौजवान, इन पर जो इन्वेस्टमेंट होनी चाहिए, इवन के इंटीरियर के अंदर, इवन के एग्रीकल्चर फील्ड के अंदर, इवन के इंडस्ट्री फील्ड के अंदर, जो जो फील्ड आप ले ले उसमें जो होना चाहिए, और उसके लिए बाकायदा एक ऐसी टीम वर्क होनी चाहिए। अच्छा, शोबे बने हुए होते हैं, डिपार्टमेंट बने हुए होते हैं, और उनमें 100% लोग काम नहीं कर रहे होते, मैं ये भी नहीं दावा कर सकते, नहीं मैं ये कह सकता हूं। लेकिन इसके लिए जिस कदर कोशिशों की और इसके जिस तरह फॉलोअप की और फिर अपडेट वर्जन चाहिए होता है, और जिस तरह इसके लिए एक काम होना चाहिए, तो मेरा ख्याल है अगर ये इस पर गौर किया जाए तो बहुत फायदा होगा। अल्लाह ने चाहा तो बहुत कुछ इसके नतीज मिलेंगे। फिर सोच में, जैसे कहते हैं ना, ईमानदारी, दयानतदारी, वफादारी, खयानत से बचना और इस तरह की चीज, ये बहुत इंपॉर्टेंट होती है। वरना बहुत कुछ बंदा सीख लेता है मगर अपनी सारी सलाहियत और अक्ल को वो नेगेटिव इस्तेमाल कर लेता है। तो सोच को पॉजिटिव बनाती है रिलीजियस मेंटेलिटी। अगर आपकी मजहबी सोच है, अल्लाह को राजी करने वाली सोच है और हलाल रोजी कमाकर अपने रब को राजी करने वाली सोच है, तो ये अच्छा, अब ये सोच कैसे मिलेगी? जब आप एक रिलीजियस माहौल से होंगे, एक मजहबी माहौल से होंगे, आशिकाने रसूल के साथ अगर आपको उठना बैठना हुआ तो ये चीजें होंगी। वरना फिर बंदा दुनिया की तरफ इतना चला जाता है, फिर औलाद में, बीवी बच्चों में, कारोबार में, अपने माल में, तो ओहदे की लालच में, तो जना वो शोहरत के अंदर इतना, फिर उसमें इसको कहते हैं इनहिमाक, मुनहमिक हो जाना, ओवर इन्वॉल्व हो जाना, इतना हो जाता है कि फिर वो अपनी आखरत को छोड़ देता है, आखरत से भूल, आखरत को नजरअंदाज कर देता है। अब उसमें जो आखरत को नजरअंदाज करके और आखरत को फरामोश करके जब वो चीजों में जाता है, तो अब उसकी ईमानदारी, दयानतदारी और बहुत सारी चीजें भी वहां कंप्रोमाइज होना शुरू हो जाती है। फिर ना उसको दुनिया फायदा देती है ना आखरत फायदा देती है, फिर वो बिल्कुल वहां भी धुतकार दिया जाता है कि नहीं यार ये आदमी नहीं चलेगा, वो भी फिर वो बेमानी पर, बदयानती पर, सुस्तियों पर उतर आता है। तो ये मैंने ओवरऑल एक जो मेरी नाकी शक्ल के मुताबिक जो मैं कर सकता, कह सकता था, मैंने किया है। हो सकता है कि मुझसे आपका इत्तफाक ना भी हो, लेकिन अगर मेरी बात अखलाकी तौर पर, कुरान और हदीस के तौर पर लॉजिकली भी अगर गलत नजर आती है तो डेफिनेटली आप, लेकिन लॉजिक तो है कि जुदा जुदा होती है, तो मैं मेरी हर बात से आप मुत्तफिक हो ये भी जरूरी नहीं है, लेकिन अपना एक पॉइंट ऑफ व्यू रखते हैं और अपना एक पॉइंट ऑफ व्यू आप तक पहुंचाते हैं। तो अगर आपको इन बातों में कोई ऐसा लगता है कि हाँ यार ये कुछ मेरे मतलब की बात है और मैं इस तरफ आऊं, तो मेरा मशवरा ये है कि आप आज ही से हिम्मत करें, अपने अंदर कोई मुस्बत तब्दीली पैदा करें, अपने अंदर अल्लाह पाक और उसके प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की जो अहकामात है उसके मुताबिक जिंदगी गुजारने की सोच पैदा करें, और अपने माशी तौर पर, अपने कारोबारी तौर पर, अपने रोजगार के तौर पर जो नेसेसरी एक्शंस हैं उसको काइंडली, उसको फौरन लें। आपसे आपकी वालिदैन तवक्को रखते हैं, आपसे आपके भाई बहन तवक्को रखते हैं, आपसे आपकी अम्मी अब्बू, आपकी आपकी फैमिली तवक्को रखती है, आपसे पूरी कौम और मिल्लत तवक्को रखती है। अब मेरे मुल्क के नौजवान हो, आए, दावत इस्लामी के दरवाजे भी आपके लिए खुले हुए हैं, आइए और अपने अंदर जो अल्लाह ने आपको सलाहियतें दी हैं, दीन के लिए अपनी सलाहियतों को यूटिलाइज करें, दीन के लिए अपनी सलाहियतों को पेश करें, इस्लाम के लिए अपनी सलाहियतों को पेश करें। दावत इस्लामी आपको इसका प्लेटफॉर्म देती है। दावत इस्लामी खुद अपनी दावत इस्लामी के अंदर 50,000 के आसपास इम्प्लॉयज हैं, ये एक बड़ा फिगर है। 50,000 इम्प्लॉयज को लेकर चलना, ये आप पूछे जिनको 5,000-6,000 इम्प्लॉयज हैं, उन इंडस्ट्री को पूछे, उन्होंने उसको संभालने के लिए जो इतना बड़ा डिपार्टमेंट बनाया होता है उनको पूछे आप, तो दावत इस्लामी की फिर वो, अच्छा एक फैक्ट्री नहीं जिसमें 5,000 इम्प्लॉय है, ये बहुत बड़ी तंजीम है जिसके हजारों मदारिस हैं, हजारों जामियातुल मदीना, हजारों सौ मदारिसुल मदीना है, दारुल मदीना है, मसाजिद हैं, इमाम हैं, मुअज्जिन हैं, मुख्तलिफ जगहों पर हमारे ये इस्लामी भाई एज ए असातिज़ा, तो ऐसे टीचर, एज ए उस्ताद और एज ए कारी साहब और एज ए इमाम और मुख्तलिफ, इस तरह आई टी का शोबा है, एक अकाउंट्स का शोबा है, सोशल मीडिया है, मदनी चैनल है, पूरा मीडिया से रिलेटेड, आप समझ रहे हैं कितना मल्टी कलर है ये सब कर रहा है। लेकिन सबको एक जगह लाकर, इन सबकी सलाहियतों का भी लाकर, इनकी जो सलाहियतों का जो नतीजा निकालना, वो दीन का फायदा, ठीक है, तो ये इतना आसान नहीं होता, मगर हो रहा है ना। इतना बड़ा रोजगार का सेटअप दाऊद इस्लामी में है ना, फिर मेडिकल की सहूलतें जिस हद तक हमारे एम्प्लॉयज को हासिल है, तो ये बहुत सारी चीजें हैं जिसको आप अगर दाऊद इस्लामी की तरफ आए तो भी आपके लिए काम करने के लिए, खिदमत दीन के लिए, यानी कि इन तमाम लोगों को आपकी वॉलेंट्री खिदमत बहुत कारामत साबित हो सकती हैं। तो इसी तरह दीगर चीजों में तो ओवरऑल अगर आप देखें तो इंशाल्लाह हम अपने मुल्क को, अपनी कौम को, अपने वतन अजीज को बहुत फवाइद दे सकते हैं। अल्लाह पाक हमारी सुस्तियां दूर कर दे, गफलतें दूर कर दे, और हमें ईमानदारी और दयानतदारी के साथ काम करना नसीब हो जाए।
आमीन आमीन। पाकिस्तानी कौम हुजूर खर्च करने के अंदर भी बड़ा अहम किरदार अदा करती है, और इस पर एक रिपोर्ट हमारे पास तैयार है, ये इस रिपोर्ट को देखते हैं और फिर आपका पॉइंट ऑफ व्यू शामिल करते हैं। जी दिखाई।
पाकिस्तान का शुमार दुनिया में सबसे ज्यादा चैरिटी करने वाली अक्वाम में होता है। रिपोर्ट में बताया गया कि पाकिस्तान में लोग मजमुई कौमी पैदावार का 2% चैरिटी की मद में देते हैं, जबकि बरतानिया अपनी मजमुई कौमी पैदावार का 3.1% और कनाडा अपनी मजमुई कौमी पैदावार का 2.1% चैरिटी में देता है। इस हालात में पाकिस्तान जैसे तरक्की पजीर मुल्क में लोग इतनी बड़ी तादाद में डोनेशन देते हैं, ये रकम एक अंदाजे के मुताबिक 700 अरब पाकिस्तानी रुपए के बराबर बनती है।
अल्लाह अकबर। हुजूर क्या फरमाएंगे आप?
इससे बहुत ज्यादा होगा। अच्छा। इस रिपोर्ट को मतलब मैं ये समझता हूँ कि ये बहुत ज्यादा होगा, ये अच्छा। बहुत कम है, क्योंकि दुनिया भर के पाकिस्तानियों का देखा जाए तो इनका चैरिटी बहुत बड़ा है, बहुत बड़ा है, बहुत ही ज्यादा। मैं मुझे ऐसा लगता है कि शायद ये बहुत कम है, ये बहुत कम है कि देने वाले दे रहे हैं और बहुत ज्यादा दे रहे हैं। तो ये भी खूबी है ना,
ऐसे ही है
कि इतना मतलब कि गुर्बत और डिवेल्यूएशन और तमाम तर मसाइल और माशी परेशानियों के बावजूद भी लोग राह खुदा में खर्च कर रहे हैं।
वाह सुभान अल्लाह।
ये कितनी खूबसूरत, ये हमारी समझो कि ये हमारी गुड बुक है, गुड बुक में एक नाम आ गया ना,
माशाल्लाह। इसी तरह एक और रिपोर्ट हमारे पास है, सबसे ज्यादा उम्रे पर जाने वाली कौम पाकिस्तान।
वो की होगी
दिखाइए।
पाकिस्तान का शुमार दुनिया में सबसे ज्यादा उम्रे के लिए जाने वाली कौम में से होता है। एक खलीजी अखबार के मुताबिक पाकिस्तान से हर साल 12 लाख से ज्यादा अफराद उम्रा अदा करने अरब शरीफ जाते हैं। 2019 में ये तादाद 20 लाख से भी तजावुज कर गई थी। पाकिस्तान के लोगों का मजहबी रुझान बहुत ज्यादा है और इसीलिए बड़ी तादाद में लोग उम्रे और हज के लिए सफर करते हैं।
सुभान अल्लाह।
ऐसा है, ये 2019 ये कोविड से पहले की रिपोर्ट होगी, फिर कोविड में तो खैर बंद हो गया था।
हाँ जी,
उसके बाद, लेकिन अब भी आप देखें तो बहुत बड़ी तादाद जा रही होती है। हालांकि दुनिया के कई और ममालिक के अंदर अरब शरीफ से कोटा दिया, जैसे हमारे भी कोटा दिया जाता है कि आप इतने लाख हाजी को भेज सकते हैं या वगैरह वगैरह, तो दुनिया के और भी मुल्कों में कोटा दिया जाता है, लेकिन बाद होगा तो मुल्कों के कोटे पूरे नहीं होते।
अच्छा।
हाँ, वहां से इतने वो कोटा भी यूटिलाइज नहीं हो रहा था पूरा।
सही,
ऐसा हो जाता है, लेकिन हमारे यहाँ मजहबी रुझान फिर भी
क्या
है।
बात
है,
क्या बात,
कुरान की तिलावत करने वाले और इबादत नमाज पढ़ने वाले मिलते हैं।
ठीक है, माशाल्लाह। एक और रिपोर्ट यहाँ शामिल करते हैं, पाकिस्तानी जरी पैदावार के लिहाज से भी एक अहम इसकी खिदमात है और अपनी एक यकसानियत रखता है, यानी एक खसूसियत रखता है, वो क्या है रिपोर्ट, आइए देखते हैं।
पाकिस्तान ज़रई पैदावार के लिहाज से दुनिया का 8वां बड़ा मुल्क है। पाकिस्तान के 47.3% रकबे पर ज़राअत की जाती है। मुल्क की मजमूई आमदन में ज़राअत का हिस्सा 22% है। ज़रई अजनास की पैदावार, पाकिस्तान दालें पैदा करने वाला दुनिया का दूसरा बड़ा मुल्क है। चने की पैदावार में 3rd नंबर पर, कपास 4th नंबर पर, आम की पैदावार 4th नंबर पर, गन्ना 5वें नंबर पर, गंदम 7वें नंबर पर, प्याज 7वें नंबर पर, चावल 11वें नंबर पर।
जी सब, आपने ये रिपोर्ट भी मुलाहजा की, अल्लाह पाक ने पाकिस्तान को बहुत सारी नेमतों से जहां नवाजा है, वहां पर अजनास में और जरी पैदावार के हवाले से ये आपने रिपोर्ट देखी।
बस हम चूंकि क्लोजिंग कर रहे हैं,
हाँ जी,
और अब फिर इस तरह की बातें अमूमन 14 अगस्त को ही होती है,
जी
योम आजादी पर ही होती है, तो ये है कि दावत इस्लामी के दीनी माहौल से वाबस्ता रहें। माशाल्लाह इस दीनी माहौल में जहाँ मक्के पाक की, मदीने मुनव्वरा की मोहब्बत बढ़ती है, अंबिया औलिया साहबा की मोहब्बत बढ़ती है, वहीं पर अल्हम्दुलिल्लाह हमारे अखलाक बेहतर होते हैं, हमारे वतन अजीज की मोहब्बत बढ़ती है, दुनिया भर में अपने बेहतरीन किरदार को पेश करके
زندگی گزارنے کا ایک ذہن ملتا ہے دعوت اسلامی کے دینی ماحول میں. تو دعوت اسلامی کا دینی ماحول ہمارے لیے بہت بڑی نعمت ہے, اور یہ وہ تنظیم ہے کہ جو بنی ہی پاکستان میں, اور ماشاءاللہ یہیں سے یہ چڑھتے چڑھتے آج دنیا کے تقریباً 164 168 ملکوں تک پہنچ چکی ہے دعوت اسلامی, الحمدللہ. تو دعوت اسلامی کا ساتھ دیجئے اور مل جل کر اپنے وطن عزیز کی بھی ہم تعمیر و ترقی میں حصہ ملائیں, اور ہمارا یہ جو سلسلہ چل رہا ہے ایف جی آر ایف کے ذریعے پلانٹیشن کا, پودا لگانا ہے, درخت بنانا ہے, اس کی بھی نیت کر لیجئے. اجازت دیجئے, صلو علی الحبیب صلی اللہ تعالی
محمد صلی اللہ علیہ وآلہ وسلم.
پاکستان ہمارا,